بسم اللہ الرحمن الرحیم. یہ سورہ یونس کا آخری حصہ چل رہا ہے. انشاءاللہ آج سورہ یونس بھی ختم ہوگا, اور ہو سکا تو 11واں پارہ بھی ختم ہوگا. تو یہ 93rd آیت سے آگے ہم پڑھ رہے ہیں. اعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. وَلَقَدْ بَوَّأْنَا بَنِي إِسْرَائِيلَ مُبَوَّأَ صِدْقٍ, اور ہم نے بنی اسرائیل کو ایک اچھا ٹھکانہ دیا, اچھے ٹھکانے پہ بسایا. اب یہ بنی اسرائیل کون تھے؟ جسٹ ریوائز کرنے کے لیے کہ ابراہیم علیہ السلام کے دو بیٹے ہوئے, اسماعیل علیہ السلام اور اسحاق علیہ السلام. اسماعیل علیہ السلام سے کوئی اولاد نہیں ہوئی سوائے, یعنی جو نبوت چلی, سوائے محمد صلی اللہ علیہ وسلم کے جو آخری نبی تھے. اور پھر اسحاق علیہ السلام کے بیٹے یعقوب علیہ السلام. یعقوب علیہ السلام کا لقب اسرائیل تھا. تو یعقوب علیہ السلام کے جو بیٹے تھے, یعنی یوسف علیہ السلام اور ان کے سوتیلے بھائی وغیرہ, ان سے جو نسل چلی ہے ان کو بنی اسرائیل بولتے ہیں. تو ان کے پاس موسیٰ علیہ السلام فائنلی بھیجے گئے تھے, جو مصر سے ان کو نکلوائے فرعون کی تکالیف سے. تو اللہ تعالیٰ یہاں ان پہ اپنا احسان جتا رہے ہیں کہ دیکھو یہ یعقوب علیہ السلام کی اولاد جو تھی ان کو ہم نے ایک اچھا ٹھکانے میں بسایا تھا. وَرَزَقْنَاهُمْ مِنْ طَيِّبَات, اور ہم نے ان کو رزق دیا تھا. دیکھیں طیب کے دو معنی آتے ہیں. ہم صرف پاک کے معنی لیتے, پاک اور فائدہ مند. خبیث کے معنی غلیظ اور نقصان دہ, یہ اپوزٹس ہیں. طیب کے معنی پاک کے بھی آتے, فائدہ مند کے بھی آتے. یہ حلال ہے, طیب چیزیں جو ہے حلال ہے, خبیث چیزیں جو ہے وہ حرام ہیں. تو یہاں یہ بات یاد رکھنا ہے کہ بار بار یہ بات آئی ہے کہ مما رزقنا ہم ينفقون, ہم نے جو رزق دیا ہے اس میں سے خرچو. ہم نے جو رزق دیا ہے, یہ رزق آپ کا نہیں ہے, یہ عمر آپ کی نہیں ہے, یہ ہدایت آپ کی نہیں ہے, یہ صلاحیتیں آپ کی نہیں ہے, یہ حکمت آپ کی نہیں ہے, سب اللہ تعالیٰ کی دین ہے, یہ علم آپ کا نہیں ہے. تو اب یہاں ایک بات یہ سمجھ میں آنا ہے کہ جیسا کسی عالم نے حال حال میں اپنے بیان میں بات بتائی ہے کہ ایک تو بات یہ ہے کہ جب اللہ تعالیٰ نے رزق, اللہ تعالیٰ نے جب رزق دیا ہے تو اس کا خرچ اللہ تعالیٰ کے احکامات کے مطابق ہونا چاہیے. رزق اللہ تعالیٰ کا دیا ہوا ہے تو مرضی اللہ تعالیٰ کی چلے گی, ہماری مرضی نہیں چلے گی اس میں. جیسا اب رمضان کا مہینہ آ رہا ہے, زکوٰۃ کی بات آ رہی ہے, صدقات کی بات آ رہی ہے, تو یہاں یہ بات یاد رکھنا ہے کہ جب اللہ تعالیٰ نے رزق دیا ہے ہمارے پاس, کچھ دن کے لیے جو ہے آزمانے کے لیے رزق دیا ہے, تو اس کا خرچہ بھی اللہ اور اللہ کے رسول صلی اللہ علیہ وسلم کے احکامات کے مطابق ہو. کیونکہ ہماری جان اسی کی ہے, ایمان اسی کا ہے, علم اسی کا ہے, حکمت اسی کا ہے, تو ظاہر ہے ہماری زندگی اسی کی ہے. اسی کا نام ایمان اور اسلام ہے, ورنہ پھر ہم میں اور غیر مسلموں میں یا جانوروں میں کوئی فرق نہیں ہے. وہ بھی کھاتے ہیں, بچے جنتے ہیں, ہم بھی وہی کام کرتے ہیں. یہ بات یاد رکھنا ہے کہ جو کچھ صلاحیتیں اللہ تعالیٰ نے دی ہیں ان کے احکامات کے مطابق ہم جو ہے راستے میں جو طیب پاک چیزیں ہیں وہ ان کے احکامات کے مطابق خرچ کرنا. فَمَخْتَلَفُوا حَتَّى جَاءَهُمُ الْعِلْمُ, اور یہ بنی اسرائیل یہ آپس میں اختلاف نہیں کیے یہاں تک کہ ان کے پاس علم آ گیا. علم آنے کے باوجود انہوں نے اختلاف کیا. جیسا قرآن آپ کے پاس آ گیا ہے, رسول اللہ صلی اللہ علیہ وسلم کی سیرت آ گئی ہے, اس کے باوجود آپ بعض چیزوں میں اختلاف کر رہے ہیں, قرآن کو ریفر نہیں کر رہے ہیں بلکہ بحث مباحثوں میں پڑ گئے, اپنی قابلیت پہ بھروسہ کر رہے ہیں, تو یہ بات کی ممانعت آ رہی ہے. یہاں یہ بات سمجھنا ہے کہ جب اللہ تعالیٰ کی طرف سے علم آ گیا تو انہوں نے, بنی اسرائیل کی ایک حرکت کیا تھی کہ علم آنے کے بعد انہوں نے جو ہے اختلاف کیا. اِنَّ رَبَّكَ يَقْضِي بَيْنَهُمْ يَوْمَ الْقِيَامَةِ فِيمَا كَانُوا فِيهِ يَخْتَلِفُونَ, بے شک آپ کا پالنے والا مالک رب جس کو بولتے ہیں وہ ان کے آپس میں جو جھگڑے ہیں, اختلافات ہیں, وہ قیامت کے دن ان کو طے کر دے گا. جو صحیح تھے ان کو جنت ملے گی, اور جو حق کے خلاف لڑتے تھے ان کو جو ہے دوزخ میں ڈالا جائے گا. اب اللہ تعالیٰ کی رحمت سے اگر کوئی بچا لے, معاف کر دے, تو وہ بات اور ہے. وَإِن كُنْتَ مِنْ شَكٍّ مِمَّا أَنزَلْنَا إِلَيْكَ فَاسْأَلِ الَّذِينَ يَقْرُؤُونَ الْكِتَابَ مِنْ قَبْلِكَ, اگر آپ, ہم نے جو آپ پہ نازل کیا ہے یعنی قرآن جو نازل کیا ہے اس کے بارے میں کچھ شک میں ہیں, تو آپ ایسے لوگوں سے پوچھئے جو آپ سے پہلے کتاب پڑھتے تھے. دیکھیں یہاں علماء کے کئی یعنی رائے آئے ہیں لوگوں کے کہ رسول اللہ صلی اللہ علیہ وسلم کو شک کیسے ہوگا قرآن سے. तो ये कंस्ट्रक्शन सिंगुलर का है, तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को कैसा होगा? तो यहाँ एक तो ये है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के जरिए से मुखातिब कुरान जो हैं उनको बताया जा रहा है कि देखो अगर कुछ शक है, हमने जो नाजिल किया है आप पर जिस पे कुछ शक है, तो ये नाजिल होने से पहले जो किताबें थी तौरात इंजील जबूर, इनके बारे में जो लोग पढ़ते थे उनसे पूछ लो कि ये अल्लाह ताला ने नाजिल की है, तो जब ये किताबें नाजिल कर सकता है अल्लाह ताला, तो फिर कुरान के बारे में क्यों शक है तुमको? तौरात को अल्लाह का कलाम बोलते हैं, इंजील को अल्लाह का कलाम बोलते हैं, जबूर को अल्लाह ताला का कलाम बोलते हैं, तो फिर कुरान के नाजिल होने में क्यों शक है तुमको? तो इनसे पूछ लो, तो ये बोलेंगे हाँ साहब ये तो अल्लाह ताला की तरफ से पैगंबरों पे नाजिल हुई थी, तो फिर ये कुरान भी अल्लाह ताला की तरफ से नाजिल हुआ है। लखद जा का हकू मिन रब्बिक फला तकुनन्ना मिनल मुमतरीन, और बेशक अल्लाह ताला के तरफ से आपके पास हक आ चुका है, तो आप शक करने वालों में ना रहे। वही मुखातिब को बात हो रही है कि ये हक आ गया है, हक के अलावा क्या है? कुरान की खुद आयत में एक बात आई कि हक के अलावा जो बचता है वो बातिल है, झूठ है, हक आ गया है। हक आने के बाद इसमें शक व शुबे में मत रहिए। देखिए हम कुरान शरीफ सूरह फातिहा पढ़ने के बाद जो असल टेक्स्ट शुरू करते हैं, अलिफ लाम मीम जालिकल किताबु ला रैब फीह, यानी किताब ही हम शुरू करते हैं कि इसके अंदर कोई शक व शुबे की चीज नहीं है, देयर इज नथिंग डाउटफुल इन इट। अब उसका तर्जुमा कुछ ऐसा हुआ लोग समझे कि ये किताब अल्लाह ताला के तरफ से है, ये किताब होने में कोई शुबा नहीं है, वैसा नहीं है। बात ये समझ में आती कि इस किताब के अंदर जालिकल किताबु ला रैबा फी ही, इसके अंदर कोई शक व शुबे की चीज नहीं है, ये हक है। तो आपके पास हक आ गया है, आप शक करने वालों में से जो है मत होइए। वला तकुनन मिनल्लजीना कज़्ज़बू बिआयातिल्लाही फतकूना मिनल खासरीन, और ऐसे लोगों में से भी मत होइए जिन्होंने हमारी आयतों को झुटलाया और फिर उसके बाद में नुकसान उठाने वालों में हो गए। अब आयतों की तकजीब करना झुटलाने का क्या मतलब है? कुरान से चैप्टर 107 अरायत अल्लज़ी युकज़्ज़िबु बिद्दीन उससे साबित होता है, और सूरह मुनाफिकून से साबित होता है कि कज़्ज़ाब कौन होते हैं? जो दिल से भी अल्लाह के कलाम को अल्लाह का कलाम और अल्लाह के रसूल को अल्लाह का रसूल नहीं मानते, और अमल से भी नहीं करते, दिल से भी नहीं मानते अमल भी नहीं करते। जैसे मिसाल मैं दे दूं कि जैसे सूरह मुनाफिकून में आया कि ये मुनाफिक कहते हैं कि आप अल्लाह के रसूल हैं, अल्लाह ताला जानता है कि आप अल्लाह के रसूल हैं, लेकिन ये मुनाफिक झूठे हैं, यानी दिल से नहीं मानते, झूठ बोल रहे हैं। फिर अरायत अल्लज़ी युकज़्ज़िबु बिद्दीन, क्या आपने ऐसे को देखा जो दीन को झुठलाता है? कौन झुठलाता है? अमल ही नहीं करता, ना यतीम को खाना खिलाता और गरीब को जो है धक्के मारता दिखाने के लिए, नमाज से हीडलेस है, बिल्कुल बेपरवाह है, दिखाने की नमाज पढ़ता है और छोटी छोटी बरतने की चीजों तक जो है लोगों को नहीं देता, तो अमल नहीं करता। तो आप उन लोगों में से मत होइए वरना जो है नुकसान उठाने वालों में है। अब ये सब हम पे लगता है, मुखातिब कुरान जो है, इन लजीना हक्कत अलैहिम कलिमतु रब्बिका ला युमिनूना वलौ जाअतहुम कुल्लु आयातिन हत्ता यरौल अज़ाबिल अलीम, और जिनके खिलाफ हमारी बात साबित, आपके पालने वाले मालिक की बात साबित हो गई। ये कौन थे जिनके खिलाफ बात साबित हो गई? हम पिछले इतवार को दो इतवार पहले आयत नंबर 33 में पढ़ चुके हैं कि ये जो फासिख हैं ये ईमान नहीं लाएंगे, ये अल्लाह ताला के तरफ से तय है। अब ये फासिख कौन है? फासिख वो लोग हैं जो अल्लाह ताला की फरमाबरदारी नहीं करते, यानी हद से निकल जाते हैं, अल्लाह ताला की फरमा बरदारी नहीं करते हैं। तो जो फरमा बरदारी नहीं करते, ओबे नहीं करते, उनको अल्लाह ताला ईमान से नहीं नवाजता। ये जो है ये अल्लाह ताला का हुक्म है कि ये हक्कत अलैहिम, ये उनको मुस्तहक हो गए इस पे के इन्ना लजीना हक्कत अलैहिम कलिमतु, यानी जो नाफरमान लोग हैं उन पे अल्लाह ताला का ये हुक्म जो है मुसल्लत हो गया है कि वो ईमान नहीं लाएंगे। वलौ जाअतहुम कुल्लु आयतिन, यहां तक कि उनके पास तमाम निशानियां आ जाए अल्लाह ताला के वजूद के, कुरान का सही होने के बारे में तमाम आयात आ जाए, फिर भी वो ईमान नहीं लाएंगे। हत्ता यरूल अज़ाब अलीम, यहां तक कि वो तकलीफ दे अजाब न देखें, जब तक ईमान नहीं लाएंगे। अब इसका सबूत मिलता है आपको कई कौमों से मिलता है, खुद फिरौन का है, फिरौन का खुद है, जब डूबने लगा तो जब बोला कि मैं उस पर ईमान लाता हूं जो बनी इसराइल जिस पर ईमान लाते, पिछली दफा हम पढ़ चुके हैं, तो बोले अब ईमान लाता है। تو آج ہم تجھ کو جسم پورا جسم تیرا بچا لیں گے تاکہ لوگوں کو جو ہے عبرت حاصل ہو کہ یہ اتنا بڑا بادشاہ تھا اس کا یہ حشر ہوا کہ بچ نہیں سکا. فلولا کانت قریۃ آمنت فنفع ایمانہا الا قوم یونس. تو ایسا کیوں نہیں ہوا کہ کوئی قوم ایمان لاتی تو اس کا ایمان اسے فائدہ پہنچاتا سوائے یونس علیہ السلام کی قوم کے. یعنی ایک ایکسیپشن ہے یہ کہ یونس علیہ السلام کی قوم پوری کی پوری ایمان لائے. اب جیسا رسول اللہ صلی اللہ علیہ وسلم بھی جب مکہ معظمہ میں مخاطب کرے تو اب جیسا بعض روایتوں میں آتا ہے کہ شروع شروع سالوں میں تو مشکل سے 30-40 لوگ ایمان لائے, باقی کے سب جو ہے میجورٹی انکار کری. یونس علیہ السلام کا یعنی پورے گاؤں کا 1,00,000 سے زیادہ لوگوں کی طرف بھیجے گئے تھے تو اس سے زیادہ. میں یہ آیت ختم کر کے اس کی تفسیر سنا دیتا ہوں. لما آمنوا کشفنا عنہم عذاب الخزی فی الحیات الدنیا ومتعناہم الی حین. تو جب انہوں نے ایمان لایا, یہ یونس علیہ السلام کی قوم نے جب ایمان لایا, تو ہم نے ان سے دنیا کی زندگی کی جو بدنامی تھی, جو ضلالت تھی, وہ عذاب سے ان کو ہٹا لیا اور ایک وقت معین تک ان کو زندگی گزارنے کا سامان مہیا کر دیا. بھائی ہمیشہ تو رہنا نہیں ہے, جب تک وہ قوم رہنا تھا ان کو اللہ تعالیٰ نے رزق دیا. تو اس سے ایک بات یہ ثابت ہوتی ہے کہ ایمان دنیا کی ذلت کو دور کرتا ہے اور دنیا میں بھی فائدہ پہنچاتا ہے. ایسا نہیں ہے کہ صرف آخرت میں یا سب ایمان والے سب بھوکے مر رہے ہیں پریشانی میں, ایسا نہیں ہے. بلکہ آپ دیکھیں گے کہ الٹی بات ہے, یہ ہمارے ایمان کا نسخ ہے کہ اس قسم کی بات نہیں ہو رہی ہے. اور اگر ہم ذلیل ہیں تو مطلب یہ ہے کہ ہم میں ایمان نہیں ہے. اگر ہم میں ایمان ہوتا تو یہ وعدہ ہے اللہ تعالیٰ کا, آگے بھی انشاءاللہ ہم پڑھیں گے. تو یہاں یونس علیہ السلام کا جو ہے 3-4 جگہ پہ واقعہ آیا ہے, تو اس کو ایک جگہ اگر آپ اکٹھا کریں, سمرائز کریں, تو معلوم ہوتا ہے کہ یونس علیہ السلام ایک قوم تھی جس کا نام نینوا تھا. یہ اکثر مفسرین نے کہا کہ یہ عراق میں تھی, عراق کا بہت ذکر آتا ہے پیغمبروں کے, اور بعض کا خیال ہے کہ شام میں تھا. تو یہاں یونس علیہ السلام کو بھیجا گیا تھا, تو جب انہوں نے تبلیغ کی تو ان کے قوم نے ان کو انکار کر دیا. تو انہوں نے وارن کیا کہ دیکھو بھائی ایک عذاب آنے والا ہے, کچھ دنوں میں عذاب آنے والا ہے. اور وہ قوم جب ایمان نہیں لائی تو وہ غصے میں نکل گئے بغیر اللہ تعالیٰ کی اجازت کے. رسول اللہ صلی اللہ علیہ وسلم کی جو ہجرت ہوئی اللہ تعالیٰ کے حکم کے مطابق ہجرت ہوئی. ہجرت کا حکم ہوا مکے سے مدینہ چلے جاؤ, یہ حکم ہوا تھا. تو یہاں یونس علیہ السلام غصے میں تبلیغ چھوڑ کے اپنی قوم کو چلے گئے. یہ نہیں کرنا چاہیے, اس سے سبق یہ مل رہا ہے, یہ واقعات سے سبق یہ مل رہا ہے کہ لوگوں سے چڑ کے تبلیغ کا کام نہیں چھوڑنا چاہیے. تو ہوا یہ کہ آپ کسی کشتی میں سوار ہوئے, کشتی پوری بھری ہوئی تھی, تو وہاں کچھ طوفان کے ویسا آ گیا اور کشتی کے ڈوبنے کا اندیشہ تھا. لوگوں نے خیال کیا کہ بھئی کسی ایک آدمی کو اگر اتار دیں ہم, پانی میں ڈھکیل دیں, تو باقی کے سب بچ جائیں گے. تو چٹیاں ڈالی گئیں, جب بھی ڈالتے یوسف علیہ السلام کی چٹھی, یونس علیہ السلام کی چٹھی نکلتی, تو لہٰذا آپ کو پھینک دینا پڑا پانی میں. جب آپ کو پانی میں پھینک دیا گیا تو پھر اب یہاں سے معجزانہ زندگی شروع ہوئی, ایک مچھلی آپ کو نگل گئی. اب نزول قرآن کے وقت ممکن ہے کئی لوگوں کو نہیں معلوم تھا کہ اتنی بڑی مچھلیاں بھی ہوتی ہیں. آپ آج ڈسکوری پہ, اینیمل پلانٹ وغیرہ پہ دیکھتے ہیں, ویلز ہیں, شارکس ہیں, اتنے بڑے بڑے مچھلیاں ہیں. تو اللہ تعالیٰ نے ایک مچھلی کو حکم دیا کہ وہ ان کو نگل لے. جب وہ نگل گئے تو وہ اندھیروں میں یونس علیہ السلام نے دعا فرمائی کہ لا الہ الا انت سبحانک انی کنت من الظالمین, کہ نہیں ہے سوائے اللہ کے کوئی الہ سوائے آپ کے, میں ہی نا انصاف تھا. تو ایک حدیث میں بات آئی ہے کہ جو کوئی یہ پڑھ کے دعا مانگتا ہے انشاءاللہ وہ دعا اس کے حق میں بہتر ہوتی ہے, تو دعا قبول ہوتی ہے. کیونکہ دعا قبول ہونا ضروری ہے, آپ کس سے مانگ رہے ہیں, اس کے پاس کوئی محتاجی نہیں ہے نہیں دینے کا. ایک جب آپ دعا مانگتے ہیں تو جو مانگتے ہیں دے دیتے ہیں, ایک دعا مانگتے ہیں آپ کے مانگنے میں جو ہے وہ دینے میں بات مناسب نہیں رہتی آپ کے لیے, تو کوئی بلا جو آ رہی ہے اس کو ٹال دیا جاتا ہے. اگر ویسا بھی نہیں ہے تو پھر قیامت میں ذخیرہ بنا کے رکھا جاتا, اور پھر قیامت میں جو ہے اس کو جو اجر ملے گا تو وہ خواہش کرے گا انسان کے کاش کے میری کوئی دعا قبول نہیں ہوتی, سب کا اجر وہاں ملتا. تو اب یونس علیہ السلام نے وہاں دعا کی تو دعا قبول ہوئی, تو مچھلی کو حکم ہوا وہ لے کے جا کے ساحل پہ جو ہے آپ کو اگل دی. آپ بیمار ہو گئے, ظاہر ہے مچھلی کے پیٹ میں جب رہیں گے تو کیا حالت ہوگی آپ کی, بیمار ہو گئے. تو اللہ تعالیٰ نے وہاں ایک بیل اگا دی, اس کے سائے میں آپ کو رکھا. اس کے بعد میں جب آپ ٹھیک ہوئے تو پھر حکم ہوا کہ اپنی قوم کے پاس جاؤ اور جا کے تبلیغ کرو. تو یہ 100,000 سے زیادہ قوم تھی, قرآن سے یہ بات ثابت ہے کہ 100,000 سے زیادہ قوم تھی. وہ زمانے میں 100,000 کی قوم بولے تو کافی بڑی قوم تھی. تو آپ گئے, جب آپ نے تبلیغ کی تو ساری قوم آپ پر ایمان لے آئی. اب یہاں دو پوائنٹس آتے ہیں. ایک پوائنٹ تو اگر یونس علیہ السلام نکلتے ہی عذاب آیا تھا, جیسے کہ میں سمجھتا ہوں تورات اور انجیل کے حوالوں سے ہمارے مفسرین لکھے ہیں, کہیں حدیث کا ریفرنس نہیں ملتا اس میں, اور قرآن سے بھی یہ بات ثابت نہیں ہے. لیکن اکثر تفاسیر میں یہ بات آئی ہے کہ جب یونس علیہ السلام نکل گئے تو عذاب آیا تھا, تو پوری قوم میدان میں آ گئی تھی اور وہ سجدے کیے, دعا مانگے, اور وہ ابر آ گیا تھا, چنگاریاں نکلتی تھی اس سے, تو اللہ تعالیٰ نے عذاب ہٹا لیا ان سے. تو ایک ایسا روایت آئی ہے. اگر وہ نہیں بھی ہوا ہے تو ہو سکتا ہے کہ یونس علیہ السلام واپس جا کے بتائے کہ بھائی دیکھو, میں تم سے غصے میں آ کے نکل گیا تھا, میرا یہ حشر ہوا. اللہ تعالیٰ نے مچھلی کو حکم دیا, وہ نگل لی, ایسا پھینکی, میری یہ کیفیت ہوئی, پھر مجھے حکم ہوا کہ آ کے تم لوگوں کو بات سمجھاؤں. تو ہوا یہ کہ پوری قوم ایمان لا لی. ایکسیپشن ہے یہ, کوئی قوم کوئی نبی کے ساتھ ایسا نہیں ہوا جیسے یونس علیہ السلام کی قوم کے ساتھ ہوا کہ پورے کے پورے ایمان لا لیا. تو اللہ تعالیٰ نے کیا کیا, تو ان سے جو دنیا کی زندگی کا جو بدنامی تھی, ذلت تھی, وہ ہٹا لیا, اور ان کو متا یعنی زندگی گزارنے کا کچھ سامان جو ہے ایک وقت معین تک, وہ قوم جب تک زندہ تھی, جب تک بھٹکی نہیں تھی, ان کو جو ہے یہ فائدہ پہنچاتے رہے. اب یہ بڑی زبردست آیت ہے, یہ آیت ہمارے ذہنوں میں بیٹھ جانا چاہیے, خصوصاً وہ لوگ جو تبلیغ کے کام میں لگے ہوئے ہیں, کہ وہ لو شاہ ربک لامنا من فی الارض کلہم جمیعا, اور اگر آپ کا پالنے والا مالک چاہتا تو زمین پہ جتنے ہیں مجموعی طور پہ پورے کے پورے ایمان لاتے. بات سمجھے آپ, اگر اللہ تعالی چاہتا تو زمین پہ جتنے ہیں پورے کے پورے مجموعی طور پہ کلیکٹیولی پورے ایمان لاتے. اللہ تعالیٰ نے نہیں چاہا, ایسا نہیں ہوا. تو اب اللہ تعالیٰ ہم سے بول رہے ہیں کہ آف انتا تکریہ الناس حتی یکونوا مومنین, تو کیا تم انسانوں پہ زبردستی کرو گے کہ وہ ایمان لائیں, مومن ہو جائیں؟ اس سے ایک بات ثابت ہو گئی کہ اسلام تلوار سے نہیں پھیلا, تلوار سے نہیں ہوتا ہے. دیکھیے, مجھے سے کوئی غیر مسلم دوست ایسی باتوں میں مذاق بھی تھا, طنز بھی تھا اس میں, بولے کہ صاحب وہ راجستھان میں کچھ لوگ پہلے ایمان لائے تھے, وہ لوگ پھر اب واپس آ گئے اوریجنل اپنے اس پہ, تو آپ لوگ بھی پورے یہاں کنورٹس ہیں, آپ کیوں نہیں ایمان لاتے؟ میں بولا بھائی ہم کو یہ پسند آ گئی بات, کنوینسڈ ہیں ہم اس سے. ایسا نہیں ہے کہ مسلمان گھرانے میں پیدا ہوئے بلکہ مسلمان ہیں, اللہ تعالیٰ کے فضل سے اللہ تعالیٰ قرآن و حدیث سنت پڑھایا ہے, اس کے بعد میں یہ بات کنوینس ہو گئی کہ نہیں اس کو نہیں چھوڑنا ہے. ہاں, اب بعض لوگ ہیں, آپ ان کو کروڑوں کی لالچ دے دیں, ہو سکتا ہے پیسے کی لالچ میں آ کے چھوڑ دیں. اور بعض ہیں جن کو آپ جان کی دھمکی دیں, تو ہو سکتا ہے کہ ڈر کے منہ سے بول دیں, لیکن دل کی کیفیت نہ بندوق سے بدل سکتی ہے نہ دولت سے بدل سکتی ہے. یہ قرآن کی آیت سے یہ بات ثابت ہے کہ دیکھو, اگر اللہ تعالیٰ چاہتا تو زمین پہ جتنے پورے ایمان لاتے, تو کیا تم مجبور کرو گے انسانوں کو ایمان لانے پہ؟ تو مجبور نہیں کر سکتے. تو جو اسلام پھیلا ہے وہ رسول اللہ صلی اللہ علیہ وسلم, صحابہ, تابعین کو دیکھ کے لوگ جو ہے ایمان لائے, کنوینس ہوئے, وہ کمٹمنٹ ہے ایمان. ایسا نہیں ہو سکتا تھوڑے دن آپ کو دکھانے کے لیے کوئی نماز پڑھ لے گا لیکن ہمیشہ تو نہیں پڑھ سکتا. اور وما کان لنفس ان تؤمن الا باذن اللہ, اور کوئی شخص کوئی نفس ایسا نہیں ہے جو اللہ تعالیٰ کی اجازت یا اللہ تعالیٰ کے حکم کے بغیر ایمان لائے, ہو ہی نہیں سکتا ایسا. اب یہ درس قرآن میں اپنا جائزہ لینا پڑتا. اگر ہم اپنے آپ کو صاحب ایمان بول رہے ہیں تو یہ اللہ تعالیٰ کا حکم تھا کہ ہم ایمان لائیں, یہ اس میں ہماری کوئی بڑائی نہیں ہے, یہ آپ کا کرم ہے, آپ کا رحم ہے کہ آپ کا حکم تھا اسی لیے ہم ایمان لائے, یہاں بیٹھے ہوئے آپ کے گھر میں بیٹھے ہوئے. اگر آپ کا نہیں حکم ہوتا تو ہم بھی ایمان نہیں لاتے. آپ بھٹکانا چاہے تو رسول اللہ صلی اللہ علیہ وسلم کی بھی دعا تھی کہ دلوں کو پھیرنے والے ہمارے دلوں کو اپنی طرف پھیر لیں. تو یہ بات یہاں یہ سمجھنا ہے کہ یہ تمام کریڈٹ اللہ تعالیٰ کو جانا چاہیے. یہ بلا وجہ ہم جو تنتے پھرتے ہیں, میں عالم ہوں, میں علم ہوں, علم ہے میرے میں, حکمت ہے میرے میں, دانا ہے, اس قسم کی چیزوں کو جو ہے ہم زندگی سے نکالیں. یہ ایمان کا گفٹ بھی جو ہے اللہ تعالیٰ کا ہے. وَيَجْعَلُوا الرِّجْسَ عَلَى الَّذِينَ لَا يَعْقِلُونَ, اور وہ جو لوگ عقل نہیں رکھتے, سمجھ نہیں رکھتے, ان پہ گندگی ڈالتا ہے. گندگی کس قسم کی گندگی ہے؟ ایمان کی جب بات آ رہی ہے تو کفر گندگی ہے, شرک گندگی ہے, نفاق گندگی ہے, گناہ گندگی ہے. تو جن لوگوں کو عقل نہیں ہے, تو مطلب یہ ہے کہ عقل مند وہی لوگ ہوتے جو ایمان لاتے. سورہ آل عمران میں ہم پڑھ چکے ہیں آخری حصے میں کہ وَلِلَّهِ مُلْكُ سَمَاوَاتِ وَالْأَرْضِ وَاللَّهُ عَلَىٰ كُلِّ شَيْءٍ قَدِيرٌ إِنَّ فِي خَلْقِ السَّمَاوَاتِ وَالْأَرْضِ وَاخْتِلَافِ اللَّيْلِ وَالنَّهَارِ لَآيَاتٍ لِّأُولِي الْأَلْبَابِ الَّذِينَ يَذْكُرُونَ اللَّهَ قِيَامًا وَقُعُودًا وَعَلَىٰ جُنُوبِهِمْ وَيَتَفَكَّرُونَ فِي خَلْقِ السَّمَاوَاتِ وَالْأَرْضِ رَبَّنَا مَا خَلَقْتَ هَٰذَا بَاطِلًا سُبْحَانَكَ فَقِنَا عَذَابَ النَّارِ. کہ جو بھی اللہ تعالیٰ کا ملک ہے, کیونکہ وہ ہر چیز پہ قادر ہیں. پھر اس کے بعد میں جو ہے, جو لوگ زمین اور آسمان کی گردش پہ دن رات پہ غور و فکر کرتے ہیں, لیٹے اٹھے بیٹھے, اور اس نتیجے پہ پہنچتے ہیں کہ آپ یہ بیکار نہیں بنائے کائنات, اس کا کچھ مقصد ہے, ہمارے کو آزمانے کا مقصد ہے, جو بات آگے انشاءاللہ آئے گی. تو یہاں یہ بات ہمارے سمجھ میں آنا ہے کہ عقل مند ہی ایمان لاتا. سب میں زبردست عقل مند انسان وہ ہوگا جو علم رکھتے ہوئے ایمان لائے. اگر ایمان نہیں ہے تو مطلب یہ ہے کہ عقل نہیں ہے. یہ بات آ رہی ہے, یجعل الرجس علی الذین لا یعقلون, جو عقل نہیں رکھتے ان پہ ہم یہ تمام گندگی ڈالتے ہیں. تو جو ایمان والا رہتا ہے وہ تو عقل مند آدمی ہوتا ہے. قل انذروا ما ذا فی السماوات والارض, یہ بڑی زبردست دعوت ہے. ان سے کہو کہ نظر کرو, غور کرو, جو کچھ آسمانوں میں ہو, جو کچھ زمین میں ہے. پورے سبجیکٹس آ جاتے ہیں اس میں. دیکھیے, آپ ایٹم سے لے کے ایکسپینڈنگ یونیورس تک غور کرو, کیا ہو رہا ہے؟ ایک ایٹم ہے, الیکٹرانز ہیں, پروٹونز ہیں, نیوٹرانز ہیں, کیا نظام ہے؟ ایک ایٹم دوسرے سے ملتا, مالیکیولز, کئی مالیکیولز ملتے, سبسٹنس بنتا. ہاں, اس کے ایٹمز مالیکیولز الگ ہیں, اس کے ایٹمز مالیکیولز الگ ہیں, میرے الگ ہیں, آپ کے الگ ہیں, ایک کیا نظام ہے؟ پورا غور کرو کہ کس طریقے سے اللہ. پھر جانداروں میں غور کرو کہ امیبیا جس سے پیچش ہوتی ہے آپ کو, سنگل سیلولر آرگینزم جس کو بولتے ہیں آپ, وہ خود ہی ڈیوائڈ ہوتا ہے, ایک سے دو ہوتا, دو سے چار ہوتا, چار سے آٹھ ہوتا, اس طریقے سے ملٹی پلائی ہوتا, اس میں نر اور مادے کے جوڑے انہیرنٹ رہتے, باہر کے نہیں رہتے. پھر ویلز پہ دیکھو آپ, شارکس پہ دیکھو, ہاتھی پہ دیکھو, ہاتھی پہ غور کرو, کیا نظام ہے اللہ کا. بھائی, میں اسی لیے دعوت دیتا ہوں کہ بھائی یہ اینیمل پلانٹ اور ڈسکوری چینل وغیرہ جو آئے ہیں, بہترین, یعنی میں تو کبھی بھی دیکھتا ہوں تو بس خالی سبحان اللہ الحمدللہ, سبحان اللہ الحمدللہ نکلتے رہتا ہے کہ کیا قدرت ہے اللہ تعالیٰ کی, کیسا پہچانیں گے آپ. غلیظ چیزیں مت دیکھو. دیکھیے میرا آرگیومنٹ, کوئی صاحب بولے ارے کیا صاحب آپ یہاں مسجد میں بیٹھ کے ٹی وی کی بات کر رہے ہیں, بولے دیکھیے اللہ تعالیٰ نے زبان دی ہے, منہ دیا ہے, اس سے ذکر بھی کر سکتے ہیں, گالی بھی دے سکتے ہیں. کیونکہ اس منہ سے گالی نکلتی ہے, آپ ذکر چھوڑ دیں گے اللہ تعالیٰ کا؟ تو اچھی چیز کوئی چیز ہے تو اس کا اچھا استعمال اگر ہو تو آپ کو معلوم ہوگا کہ کیا کائنات بنائی ہے اللہ تعالیٰ نے. گیلیکسیز بنائے, سٹارز بنائے, سیٹلائٹس بنائے, ہزاروں, خیر انشاءاللہ آگے بات آ جائے گی اس کے. تو جو کچھ آسمان ہو زمین میں, اس پہ غور کرو. پھر کافروں کے بارے میں بات آ رہی ہے, وَمَا تُغْنِي الْآيَاتُ وَالنُّذُورُ عَن قَوْمٍ لَّا يُؤْمِنُونَ, اور وہ لوگ جو ایمان نہیں لاتے ان کو یہ تمام آیات اللہ تعالیٰ کے وجود اور قدرت کی جو نشانیاں ہیں, اور ان کو ان سے چوکن نہ کرنا, کوئی فائدہ نہیں دے گا جو ایمان نہیں لاتے. اب آج کا جو سائنٹسٹ ہے وہ ایمان ہی نہیں لاتا. ارے غور کر رہا, ایمان نہیں لا رہا, پورا ڈسکرپشن دے رہا, ایمان نہیں لا رہا. یہ بات آ گئی ہے, یعنی ان لوگوں کو جو ہے اللہ تعالیٰ کا حق ثابت ہو رہا کہ ہم جس کو, دیکھیں اوپر سے پڑھتے ہوئے آئیے, ہم جس کو چاہتے ہیں ایمان دیتے ہیں. یذل من یشاء و یهدی من یشاء, جس کو چاہتے ہیں گمراہ چھوڑ دیتے ہیں, جس کو چاہتے ہیں ہدایت دیتے ہیں, راستہ بتا دیتے ہیں, نہیں دینا چاہ رہے. ان کے ذریعے ریسرچ کروا رہے ہیں لیکن ان کو ہدایت نہیں ہو رہی ہے. یہ ہمارا کرم ہے, تو کم از کم ان کا کام لے لے کے ہم اللہ تعالیٰ کو پہچانے. بھائی معرفت الہی جس کو بولتے, وہ کیا مطلب ہوا کہ اللہ تعالیٰ کو پہچانو, اللہ تعالیٰ کون ہے. یہ تمام مجالس کا مقصد یہی ہوتا کہ اللہ تعالیٰ کی بڑائی کو دل میں بٹھاؤ, دل و دماغ میں بٹھاؤ. بھئی اب میں بار بار مثال دیتا ہوں کہ کسی آرٹسٹ کا آرٹ دیکھ کے آپ آرٹ سے آرٹسٹ کو پہچانیں گے کہ یہ بہت بڑا آرٹسٹ ہے, तो इस तरह से पूरे कायनात पर जब गौर करेंगे, इनएनिमेट और एनिमेट तमाम जिंदा और मुर्दा चीजों पर गौर करेंगे, तो आपको मालूम होगा कि कितना बड़ा अल्लाह है जिसके सामने हम अल्लाह अकबर बोल रहे हैं। हमको अंदाजा नहीं है कि अल्लाह ताला कितने बड़े हैं। तो ये अंदाजा जो है, ये आयतों से दावत फिक्र जिसको बोलते हैं, गौर करने की जो अल्लाह ताला दावत दे रहे हैं। फहल यंतजून इल्ला मसलल मसला मिसला अय्याम अल्लज़ीना खलू मिन क़ब्लिहिम। और क्या ये ऐसे ही ये इंतजार नहीं करते, बल्कि वो लोग जो इनसे पहले गुजरे हैं उनकी तरह, जो इनकी मिसाल है कि वो लोग भी इस तरीके से अल्लाह ताला के कलाम को और नबियों को झुठलाए, तो हुआ ये कि उन पे अजाब आया। अगर हम भी झुठलाएंगे तो हम पे भी अजाब आएगा, इसी का इंतजार करते हैं। कुल फंतजिरु तो इन्नी माअकुम मिनल मुंतजरीन, तो आप इनसे ऐलान कर दीजिए, कहिए कि तुम भी इंतजार करो, मैं भी तुम्हारे साथ इंतजार कर रहा हूं, देख लेंगे कौन सही है। ये कितनी देर की बात है, 10 साल 20 साल 100 साल, कभी तो जाने का है। अब हदीस से जो बात साबित होती है कि इधर मौत आई और उधर क़यामत में उठे आप, टाइम का तो कॉन्सेप्ट ही नहीं है मौत में। जैसा नींद से उठते आपको पता नहीं चलता कितने घंटे सोए जब तक घड़ी नहीं देखते, मौत से जब उठेंगे तो आपको पता नहीं चलेगा कि कितने दिन रहे। कई आयात से कुरान की ये बात साबित हो रही है। तो जो है जब तुम भी इंतजार करो, मैं भी इंतजार करता हूँ, देख लेंगे कौन सच है। सुम्मा नुनजी रसूलुना वल्लज़ीना आमनु कज़ालिका हक़्क़न अलैना नुंजिल मोमिनीन। और इस तरह से हम अपने रसूलों को और वो लोग जो ईमान लाते हैं नजात देते हैं, बचा लेते हैं। ये अल्लाह ताला का उसूल है कि उनके रसूलों को और वो लोग जो ईमान लाते हैं उनको बचा लेते हैं। हक़्क़न अलैना नुंजिल मोमिनीन, हम पे इनकम्बेंट है, हम पे लाजिम है कि हम मोमिनीन को बचाएं, हम पे लाजिम है, उसूल है, ये कुरान का उसूल बताया जा रहा है कि हम पे लाजिम है कि हम मोमिनीन को नजात दे बचाएं। तो इस वक्त सारी वर्ल्ड ओवर, सारी दुनिया में हम अगर मार खा रहे हैं तो क्या नऊज़ु बिल्लाह ये कुरान की आयत गलत है या हम मोमिन नहीं है? हम में ईमान नहीं है, हम में अगर ईमान होता तो ये कैफियत नहीं होती। देखिए ईमान का मतलब क्या होता है, ईमान का मुजाहरा हो इस्लाम से, बगैर इस्लाम के ईमान की कोई वैल्यू नहीं। आप बोल रहे साहब मेरे पूरी चीजों पे ईमान है, अल्लाह पे, फरिश्तों पे, रसूलों पे, किताबों पे, हिसाब किताब पे, मरने के बाद तकदीर पे, हर चीज पे ईमान है, लेकिन आप हाथ नहीं हिला रहे, कोई काम नहीं कर रहे, अमल नहीं कर रहे। तो ईमान का सबूत देने के लिए अमल करना पड़ता, बगैर ईमान के कोई वैल्यू नहीं। जैसा मुनाफिक है, मुनाफिक में ईमान नहीं है मगर अमल मुसलमानों का है, दाढ़ियां भी थी उनकी। और मैं हमेशा रिपीट करते रहता हूं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की इमामत में उन्होंने नमाज पढ़ी मस्जिद नबी में। कितने लोग हैं जो तड़पते हैं जाके वहां नमाज पढ़ने में और फिर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की इमामत नसीब हो। ये मुनाफिक थे ये लोग। तो यहां ये बात हमारे समझ में आना है कि अगर ईमान है तो फिर अल्लाह ताला नजात देंगे, अगर नजात नहीं दे रहे हैं तो मतलब यह है कि समथिंग इज रॉन्ग विद अस, हम में ईमान नहीं है। देखिए इसकी एक मिसाल आप ले सकते हैं कि जैसा करंट है तो पंखे भी चल रहे हैं, लाइट भी आ रही है, करंट ही नहीं है। आप अमेरिका से टॉप इलेक्ट्रिकल इंजीनियर को बुला के बताइए साहब इसमें करंट नहीं है, मगर आप पंखे चलाओ, नहीं चला सकते, लाइट लाओ, नहीं ला सकता। तो जैसा करंट पंखे और लाइट चलने के लिए जरूरी है, इस तरीके से इस्लाम के लिए ईमान जरूरी है। बगैर करंट के जैसा ये इलेक्ट्रिकल इक्विपमेंट नहीं चलता, बगैर ईमान के इस्लाम नहीं चलता। तो पहले हमारा ईमान करेक्ट हो तो इस्लाम दुरुस्त होगा। खाली इस्लाम दुरुस्त कर लिए तो इंजन खराब है, आप गाड़ी को पेंट करा रहे हैं तो क्या फर्क, बेहतरीन पेंट कराया साहब गाड़ी को मगर इंजन खराब है, चलते ही नहीं, तो फिर फायदा क्या है इसी गाड़ी का। वो हम लोगों का हशर है। अल्लाह ताला बस तौफीक दे, माफ करे हमको और फिर राह रास्त पे डाल दे। कुल या अय्युहल्लज़ीना इन कुंतुम फी शक्किम मिन दीनी फला आबुदुल्लज़ीना ताबुदूना मिन दूनिल्लाह। तो आप कह दीजिए कि ए इंसानों, अगर तुमको मेरे दीन के बारे में शक है, दीन क्या चीज होता है, यानी कुरान के लिहाज से दीन अल मलिक सूरह यूसुफ में इंशाल्लाह हम पढ़ेंगे कानून, मैं जिस कानून की, दीन इस्लाम, सलामती का कानून, सबमिशन सरेंडर का कानून, तो मैं जिस कानून की पैरवी करता हूं इसके बारे में कुछ तुमको शक है तो मैं अपने बारे में खोल खोल के बता देता हूं। आप कह दीजिए कि मैं बता देता हूं, फला आबुदुल्लज़ीना ताबुदूना मिन दूनिल्लाह, तो मैं उन चीजों की गुलामी नहीं करता जो अल्लाह से हटके तुम उन जिन चीजों की गुलामी करते हो। اب اللہ سے ہٹے تو بچتا کیا؟ خالق سے ہٹے تو بچی مخلوق، کریٹر سے ہٹے تو بچے بچا کریشن. تو کریٹر کو چھوڑ کے کریشن میں سے کسی چیز کی بات ماننا کریٹر کے خلاف، خالق کے خلاف، یہ شرک ہے. اب ہم نے، بعض لوگوں نے ملائکہ کو مقام دے دیا ہے، جنوں کو مقام دے دیا ہے، انسانوں کو مقام دے دیا ہے، وہ اپنی خواہش نفس کو مقام دے دیا ہے، وہ لوگوں کو مقام دے دیا ہے. اکثر بات آتی ہے کہ بھئی دیکھیے یہ ہمارے پاس جائز نہیں ہے، یہ تمام چیزیں، یہ سانچہ مہندی وغیرہ کرنا، یہ اپنے چیزیں نہیں ہیں، دوسروں کی چیز ہم اپنا لیے ہیں. بولے نہیں صاحب، نہیں کرے تو لوگ کیا بولیں گے؟ تو آپ اللہ تعالیٰ کو خوش کرنے کے بجائے لوگوں کو خوش کر رہے ہیں. تو مخلوق کو اٹھا کے خالق کے لیول پہ بٹھا دیے ہیں. تو رسول اللہ صلی اللہ علیہ وسلم سے کہا جا رہا ہے کہ آپ بتا دیجئے کہ میرا دین یہ ہے کہ میں اللہ کے سوا مخلوق کی کسی کی جو ہے غلامی نہیں کرتا، عبادت نہیں کرتا. ولیکن عابد اللہ الذی یتوفاکم، لیکن میں اللہ کی غلامی کرتا ہوں، پرستش کرتا ہوں، ورشپ کرتا ہوں، جو تم کو موت دیتا ہے. بات صاف ہو گئی، موت کون دیتا ہے؟ موت تو اللہ تعالیٰ دیتا ہے. آپ ایکسیڈنٹ سے مرو، ہاسپٹل میں مرو، بیٹھے بیٹھے مرو، کیسا بھی مرو، موت تو اللہ تعالیٰ دیتا ہے. بالکل طے ہے، انشاءاللہ آگے بھی بات آ جائے گی. وہ عمر تو ان اکونا من المومنین، اور مجھے حکم ہوا ہے کہ میں مومنین میں سے ہوں، ایمان لانے والوں میں سے ہوں. رسول اللہ صلی اللہ علیہ وسلم سے کہا جا رہا ہے کہ آپ فرما دیجئے. وہ ان اقم، اور یہ بھی حکم ہو رہا ہے کہ وہ ان اقم وجہ کا للدین حنیفہ، اور یہ کہ آپ اپنے اپنا چہرہ، اپنا اٹینشن دین حنیف کی طرف جو ہے قائم کر لیجئے. اب اس میں بعض چیزیں سمجھنا ہے. وجہ کا، آپ کا چہرہ لفظی ترجمہ کرے تو میں بار بار سمجھاتا ہوں کہ وجہ کے معنی کیا ہوتے. جیسا میں ادھر دیکھ رہا ہوں، کوئی مجھے ادھر پکارا تو میں ادھر توجہ کرنے کے لیے اپنا چہرہ پلٹاتا ہوں. تو چہرہ کیوں پلٹاتا ہوں؟ توجہ کے لیے، اٹینشن کے لیے. تو آپ اٹینشن دین حنیفہ کے طرف کر لیجئے. دین کیا ہے؟ قانون. حنیف، حنیف کس کو بولتے ہیں؟ حنیف تمام غلط چیزوں کو چھوڑ کر صحیح چیز کی طرف آ جانے والا حنیف. یہ سرٹیفکیٹ ابراہیم علیہ السلام کو دیا گیا کہ وہ مشرکین میں سے نہیں تھے اور حنیف تھے، یعنی تمام غلط چیزوں کو چھوڑ کے صحیح چیزوں کے، صحیح چیز کی طرف آ گئے تھے. تو ایسے دین، ایسے قانون کی طرف آ جائیے جس میں کوئی بات غلط نہیں ہے. دین اسلام جو محمد صلی اللہ علیہ وسلم لائے ہیں، جو قرآن سے ثابت ہوتا ہے، اس میں کوئی غلط بات نہیں ہے. آپ کہہ دی، اور یہ حکم ہوا ہے کہ میں اپنی پوری توجہ دین اسلام کی طرف، جو اپرائٹ ہے، بالکل صحیح ہے، غلطیاں اس جس میں نہیں ہیں، اس طرف اپنا پورا اٹینشن کر دوں. اور ولا تکونن من المشرکین، اور یہ حکم ہوا ہے کہ میں مشرکین میں سے نہ ہوں. اللہ تعالیٰ کی ذات و صفات میں دوسروں کو ملانا شرک کرنا ہے. میں بات، اس سے پہلے بھی بات آئی تھی کہ بھئی ایک دو لیٹر دودھ لیے آپ، بہترین 20 روپے لیٹر سے لیے، اس میں 1 لیٹر پانی ملا دیا، اب 3 لیٹر بیچ رہے ہیں تو پانی کی قیمت 20 روپے کر دیا آپ، جس کی کوئی قیمت ہی نہیں ہے. آپ اب تو آپ ایسا کچھ لے کے کھڑے رہے تو لوٹا تو بارش میں سے پانی جمع کر لے سکتے، فری ملتا آپ کو. تو دودھ خالص ہے، پانی ملا کے آپ شرک کر دیے، ملا دیے اس میں. تو مخلوق کو اٹھا کے خالق میں ملانا شرک ہے. نہ ذات میں ملانا، نہ صفات میں ملانا. ذات میں ملانا کیا ہے؟ جیسا عیسیٰ علیہ السلام کو بیٹا بول دیا، یہ ذات میں ملانا ہے. اور صفات میں ملانا کیا ہے؟ کہ بھئی اب یہ سمجھ رہے ہیں کہ آپ کا باس آپ کو پروموشن دے گا، آپ کا باس آپ کا رزاق ہے، نعوذ باللہ، رزق دے رہا ہے، یہ شرک کی کیفیت ہے. یا کسی کی بات ماننا خلا قرآن اور حدیث کے خلاف، بٹھا کے وہ سمجھا دیے میاں گیا زمانہ، اور پہلے کرتے تھے، اب کریں گے تو پنپیں گے نہیں. تو آپ قرآن اور حدیث کے خلاف جو ہے کسی کا حکم مان رہے ہیں، بات مان رہے ہیں، تو یہ تمام شرک کی کیفیت ہے. یا اپنی دل کی کیفیت ماننا اور قرآن اور حدیث کے خلاف. ولا تدعو من دون اللہ ما لا ينفعك ولا يضرك، اور پھر یہ بھی حکم ہوا ہے کہ میں اللہ تعالیٰ کے علاوہ کسی ایسی چیز کو نہ پکاروں جو نہ مجھے نفع دے گی نہ نقصان دے گی. مخلوق میں سے کوئی چیز نہ فائدہ پہنچا سکتی ہے نہ نقصان پہنچا سکتی ہے. یہ یقین ہونا ہے تو پھر ہم انسانوں کو پکارنا چھوڑیں گے. یہ پکا یقین ہونا ہے. بیماری ہے، شفا دینے والا ڈاکٹر نہیں ہے اللہ تعالیٰ ہے، ڈاکٹر فیس لینے والا ہے، آج کل تو ذرا زیادہ لینے والا ہے. بات سمجھیے، شفا دینے والا اللہ تعالیٰ ہے، بیمار ڈالنے والا اللہ تعالیٰ ہے، کوئی نفع نقصان نہیں پہنچا سکتا. اب ہم لوگ، ہماری کیفیت ہے بازو کوئی چھینکا کہ بولتے ارے بھائی یہ کیوں آتے نہیں معلوم اتنے مجمع میں آ کے، ایسی کیفیت ہوتی ہے ہماری، شیطان جو ہے ورغلاتا ہم کو. حالانکہ یہ بات آ گئی ہے، کوئی صحابی آئے اپنے اونٹ کے بارے میں بتائے کہ وہ فلانے صاحب کے اونٹ بیمار تھے، وہ میرے اونٹوں کے پاس لا کے باندھ دیے، اس کی وجہ سے میرا اونٹ بیمار ہو گیا. تو رسول اللہ صلی اللہ علیہ وسلم نے پوچھا کہ بھائی جو پہلے اونٹ کو بیماری آئی اس کو کس نے بیمار ڈالا تھا؟ تو اس سے پہلی بولے تو بھائی اس سے اس کو کس نے بیمار ڈالا تھا؟ تو ہمارا ایمان اور یقین یہ ہونا ہے کہ فائدہ پہنچانے والا اور نقصان پہنچانے والا اللہ کے سوا کوئی نہیں. فَإِن فَعَلْتَ، اگر اس کے خلاف میں ایمان رکھوں تو فَإِنَّكَ أَيْضًا مِنَ الظَّالِمِينَ، تو اس وقت تم جو ہے نا انصاف لوگوں میں سے ہو جائے گا. پھر یہ بھی آیت رٹ لینے کی ہے، ذہنوں میں دل و دماغ میں بٹھا لینے کی ہے. اِن يَمْسَسْكَ اللَّهُ بِضُرٍّ فَلَا كَاشِفَ لَهُ إِلَّا هُوَ، اور اگر اللہ تعالیٰ تم کو تکلیف پہنچائے، تکلیف کا نقصان کا تجربہ کروائے، تو اس کے علاوہ کوئی اس تکلیف کو ہٹانے والا نہیں ہے. تکلیف پہنچانے والا بھی اللہ ہے، تکلیف کو ہٹانے والا بھی اللہ ہے. وَإِن يُرِدْكَ بِخَيْرٍ فَلَا رَادَّ لِفَضْلِهِ، اور اگر وہ تمہارے ساتھ کوئی خیر کا بھلائی کا ارادہ کرے تو کوئی اس کے اس فضل کو روک نہیں سکتا. دیکھیے اس قسم کا جو مومن اور مسلم پیدا ہوگا اس کی کیفیت ہی الگ ہوگی، ان کی دعوت قبول ہوگی، کریں گے لوگ. رسول اللہ صلی اللہ علیہ وسلم، صحابہ، تابعین وغیرہ کا ایسا ہے، دیکھ کے لوگ ایمان لاتے تھے. ہمارا حساب ایسا ہے کہ ہم کو دیکھ کے ایمان لانے والا بھی بھٹک جاتا ہے، اس قسم کے ہم لوگ ہو گئے کہ نہیں بھائی وہ کوئی صاحب کو کوئی مسلمان صاحب ہیلپ کرے تو غیر مسلم وہ بول رہے تھے کہ بھائی ہی ہیلپ می اے لاٹ آل دو ہی از اے مسلم، مسلمان ہونے کے باوجود میری مدد کرا. بولے اتنے بدنام ہو گئے ہم لوگ، اتنے بدنام ہو گئے. تو یہ بات ذہن میں بیٹھ جانا ہے کہ اگر اللہ تعالیٰ نقصان پہنچائے تو کوئی اس کو ہٹانے والا نہیں ہے سوائے اس کے، اور اگر فائدہ پہنچائے تو کوئی اس کو ہٹانے والا نہیں سوائے اس کے. یصیب بہ من یشاء من عبادی وہو الغفور الرحیم، اور وہ جس اپنے بندوں میں سے جس کو چاہتا ہے وہ اپنے فضل سے نواز دیتا ہے، اور وہ غفور ہے رحیم ہے. غفور کا مطلب کیا ہوا؟ بچانے والا ہے، گناہوں سے بچانے والا بھی وہی ہے، گناہوں کی سزا سے بھی بچانے والا وہی ہے، اس لیے کہ رحم کرنے والا ہے، رحمان ہے، ایگزیجوریٹڈ ناؤن ہے، رحم ہے، رحمت بھری بھی ہے ان میں. قل یا ایھا الناس ان یا ایھا الناس قد جاءکم الحق من ربکم، آپ کہہ دیجئے کہ اے انسانوں تمہارے پاس تمہارے پالنے والے مالک کی طرف سے حق آ چکا ہے. دیکھیے پورے انسانوں کو دعوت ہے. یہاں پھر یہ بات سمجھنا ہے کہ مکہ مدینے کے مسلمانوں کے لیے قرآن نہیں نازل ہوا تھا، ساری انسانیت کے لیے نازل ہوا تھا. یہاں ایسی آیتوں میں ثبوت مل جاتا، قل یا ہی الناس، اے انسانوں، تمام انسانوں، قد جاءکم الحق، تمہارے پاس حق آ چکا ہے، یہ قرآن آ چکا ہے، من ربکم، تمہارے پالنے والے مالک اللہ تعالیٰ کی طرف سے. فمن اهتدى فانما يهتدي لنفسه، تو جس کسی نے ہدایت حاصل کی، جس سے راستہ حاصل کیا جنت کا، تو وہ اپنے لیے، اپنے فائدے کے لیے کرا. وَمَنْ زَلَّ فَإِنَّمَا يَزِلُّ عَلَيْهَا، اور جو گمراہ ہوا وہ جنت کے راستے سے ہٹ گیا تو اس کا نقصان اسی پہ ہے. بھئی ابھی ہم نماز پڑھے، کس کو فائدہ پہنچا اس کا؟ اللہ میاں کو فائدہ پہنچا، فائدہ ہمارا ہے. بھئی یہاں بیٹھے ہوئے، دوسرے کام کر سکتے تھے، اللہ کا کلام سننے اللہ کے گھر میں آ کے جمع ہوئے جتنے بھی ہیں، تو اس کا فائدہ کس کو پہنچے گا؟ اللہ تعالیٰ کو پہنچے گا یا ہم کو پہنچے گا؟ ہم جتنا وقت اللہ تعالیٰ کی یاد میں لگائیں گے، اللہ تعالیٰ کے احکامات کی پابندی میں لگائیں گے، اتنا ہم کو فائدہ ہوگا. تو اور نہیں کریں گے، گمراہ ہو جائیں گے، جنت کے راستے سے ہٹ جائیں گے، تو پھر ہمارا ہی نقصان ہوگا، ہم ہی ذمہ دار ہوں گے دونوں چیزوں کی، ہدایت کی اور اس کے. وما انا علیکم بوکیل، اور میں تم پہ کوئی وکیل نہیں ہوں. آپ یہ ڈکلیئر کر دیجیے کہ میں تمہارا وکیل کون ہوتا جو آپ کا کیس لڑتا ہو؟ آپ ہدایت حاصل ہی نہیں کرے، دیکھیے آپ ہدایت حاصل ہی نہیں کرے، اور آپ کو ایک زام ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم دیکھ لیں گے وہ، یا کوئی بول دیا میاں قیامت کے دن میرے جھنڈے کے نیچے رہیں گے وہ. اس قسم کی باتیں ہم لوگوں میں مشہور ہو گئی ہیں. تو یہاں یہ بات یاد رکھنا ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم فرما رہے ہیں کہ میں تمہارا وکیل نہیں ہوں اگر تم ہدایت حاصل نہیں کرتے، میں تمہارے لیے جھگڑا نہیں کر سکتا، نہیں جھگڑ سکتا. آئی کی ناٹ پلیڈ آن یور بہاف. وتبی ما یوحا الیک واصبر حتی یحکم اللہ وہوا خیر الحاکمین. تو اب آخری آیت میں حکم ہو رہا ہے کہ آپ پہ جو وحی نازل ہوئی ہے اس کی اتباع کیجئے, اس کی پیروی کیجئے, پریکٹیکلی فالو کیجئے. آپ پہ جو آیت قرآن نازل, وحی جو نازل ہو رہی ہے اس کی پیروی کیجئے, اور یہ پیروی کرنے میں آپ کو تکلیف ہوگی تو اس پہ صبر کیجئے. دیکھیے قرآن پہ چلنے میں تکلیف ہوتی, فجر کی نماز کو اٹھ رہے ہیں آپ, گہری نیند ہے, مزے کی نیند ہے, ٹھنڈی ہوا چل رہی, اذان کی آواز آئی, شیطان تھپک رہا, بول رہا اللہ غفور و رحیم ہے, بول کے تھپک رہا, اللہ معاف کرنے والا ہے, رات کو دیر سے سوئے تھے, سو جاؤ, ہارٹ اٹیک ہوئیں گا, مر جائیں گے, 25 چیزاں بول رہا ہوں. وہی کوئی دوسری چیز دنیا کی بولے تو 4 بجے رات, 5 بجے جانا ہے تو 4 بجے الارم رکھ کے بھاگتے آپ. تو اب یہاں یہ بات آ رہی ہے کہ جب تم قرآن پہ عمل کرو گے تو اس میں تکلیف ہوگی, نمازوں میں بھی آنا پڑے گا, گھر چھوڑ کے آنا پڑے گا, دھوپ میں آنا پڑے گا, ابھی بھائی بول رہے ہیں تو پسینہ نکل رہا, تو ایگزرشن ہو رہا, تو یہ سب ہوگا برابر. تو اس پہ صبر کرو, قرآن پہ عمل کرنے میں جو تکلیف ہوگی اس پہ صبر کرو. کب تک صبر کرو؟ حتی یحکم اللہ, یہاں تک کہ اللہ تعالیٰ فیصلہ کر دے. انشاءاللہ قیامت کے دن اللہ تعالیٰ فیصلہ کریں گے, تو موت تک, موت واقع ہوئی, قیامت واقع ہوگی, بس مرتے دم تک جو ہے آپ صبر کرتے رہیے قرآن اور اس پہ جو ہے عمل کرتے. وہ ہوا خیر الحاکمین, اور وہ فیصلہ کرنے والوں میں سب میں بہترین ہے, ہی از دا بیسٹ جج. اللہ تعالیٰ جو ہے خیر الحاکمین, حکم یہ آگے بات بھی انشاءاللہ اس میں آ جائے گی. ہے کاف میم کا جو مادہ ہے حکم, اس میں جو الفاظ بنتے ہیں اس کے معنی یہ ہوتے ہیں کہ اس میں جس میں فیصلے کی, یعنی جس میں دانائی ہوتی, وزڈم جس کو بولتے آپ, میں ہوشیاری کا لفظ استعمال نہیں کر رہا ہوں کیونکہ اللہ تعالیٰ کے لیے وہ لفظ مناسب نہیں ہے, دانائی جس میں ہوتی, وزڈم جس میں ہوتی, دانائی کا آسان اردو مجھے مل نہیں رہا ہے. اور پھر وہ دانائی کی بنیاد پہ, وزڈم کی بنیاد پہ فیصلے کرتا ہے, اور یہ فیصلوں میں استحکام ہے, فرمنس ہے, اس کو کوئی نہیں ٹال سکتا. تو ایسا جج ہے یہ, اور یہ بہترین جج ہے, اس سے بہتر جج کوئی نہیں ہے. یہ سورہ یونس ختم ہوا ہے, سورہ ہود کا ایک رکوع ہم کر لے سکتے ہیں انشاءاللہ. اب یہ ہود جو ہے, ہود علیہ السلام قوم عاد کی طرف بھیجے گئے تھے, ہود علیہ السلام کے نام سے, جیسا دوسرا سورہ سورہ یونس, یوسف جو ہے, یونس ایک نبی کے نام سے آیا علیہ الصلوۃ والسلام, پھر یہ ایک نبی کے نام سے آیا, پھر سورہ یوسف آ رہا ہے, پھر بعد میں سورہ ابراہیم آ رہا ہے. تو بعض نبیوں کا جہاں ذکر آیا ہے ان کے ناموں سے بھی جو ہے سوروں کا ٹائٹل بنا ہے, اور یہ مکی سورت ہے. اعوذ باللہ من الشیطان الرجیم, یعنی میں پناہ مانگتا ہوں اللہ سے شیطان کی جس کو دھتکارا گیا ہے, کیسے کہ اب میں جو پڑھ رہا ہوں اس میں بھٹکنے نہ دے, اس کی پناہ مانگتا ہوں. بسم اللہ الرحمن الرحیم, اللہ کے نام سے یعنی شروع کرتا ہوں جو رحمان ہے, فائدہ پہنچانے والا ہے کیونکہ وہ رحم کرنے والا ہے, یہ اس کا بہترین رحم ہے, اپنے کتاب سے فائدہ پہنچا رہا ہے. تو دا بینیفیسنٹ اینڈ مرسیفل, اب فارسی میں اس کو مہربان بول دیا, مہربان کے بھی معنی نہیں معلوم, رحمان کے بھی معنی نہیں معلوم, سمجھ میں نہیں آیا کیا. تو اللہ کے نام سے جو فائدہ پہنچانے والا ہے, اس لیے کہ وہ رحم کرنے والا ہے اپنی مخلوق پہ. الف لام را, یہ تین حروف مخطیات خطا کٹ کٹ کرے ہوئے ہیں, ان کا کوئی لفظ نہیں بنتا, لیکن یہ بار بار بات سمجھائی گئی ہے کہ ان قرآن پڑھتے وقت یہ حروف بھی آپ پڑھیں گے تو ایک ایک حرف پہ 10-10 نیکیاں لکھی جائیں گی. دیکھیے اب ذرا تھوڑی سی بات کو سمجھائیے, آگے اسی ایک ہی آیت میں بات سمجھ میں آ جائیں گی کہ قرآن نازل کس لیے کیا اللہ تعالیٰ, کہ اس کو ہم پڑھیں, سمجھیں, عمل کی نیت کریں اور عمل کریں. ہم میں سے کتنے لوگ ہاتھ اٹھا کے بول سکتے ہیں کہ بھئی ہم قرآن ایسا پڑھتے ہیں؟ ہمارے پاس میجورٹی جو قرآن پڑھنے والے ہیں وہ صرف عربی میں تلاوت کر کے چلے جاتے, پتہ ہی نہیں چلتا کہ کیا پڑھ رہے ہیں, سمجھنے کا سوال ہی نہیں پیدا ہو. بات صحیح ہے کہ کوئی غلط چیز کرنے سے بہتر ہے بھی آپ عربی میں بغیر سمجھے کہ قرآن پڑھ رہے ہیں, ایک اچھی چیز میں گزر گیا. لیکن قرآن کا جو مقصد ہے نازل کرنے کا, وہ مقصد کو آپ انسلٹ کر دے رہے ہیں, مقصد کا انسلٹ کر دے رہے ہیں. میں ہمیشہ بولتا ہوں کہ بھائی کوئی بچوں کے پاس سے باہر خط آیا آپ کے پاس, تو 10-10 وقت پڑھتے کیا لکھے کیا ہے, بلکہ اللہ کا کلام ہے آپ کا, لیکن اللہ کے کلام کو ہم ویسا نہیں پڑھتے. تو یہ اتنی شاندار کتاب ہے کہ اس کو آپ समझ के अमल की नीयत से पढ़ के अमल करेंगे, इस तरीके से जब आप पढ़ेंगे तो मालूम होता है कि एक एक हर्फ पढ़ने पे 10-10 नेकियां लिखी जाती है, 30 नेकियां या हो गई। फिर अब एक हदीस में आया कि जो रुक रुक के पढ़ता है, अब रुक रुक के पढ़ने वाले भाई अरब तो बेचारे, अब मादरी जबानी अरब थी उनकी, उनके लिए क्या बात आएगी रुक रुक के पढ़ना। मेरे जहन में ये बात आती है कि जो रुक के समझता है, एक एक लफ्ज को समझने की कोशिश करता है, उसको दोहरा अजाब हो गया, एक एक हर्फ पे 60-60 ने किया होंगे। अब है मैं पढ़ा किताबुन, किताब, किताब किसको बोलते हैं, अब मैं डिक्शनरीज निकाला, देख के मालूम हुआ कि किताब है, ये किताब को भी बोलते, किताब रिकॉर्ड को भी बोलते, किताब प्रिस्क्रिप्शन को भी बोलते। अब ये सब मेहनत हुई, इधर जा रहे हैं लाइब्रेरी से, वो ढूंढ रहे हैं, कर रहे हैं, इसका अजर नहीं मिलेगा आपको। फिर उसके बाद में आप ये सब काय के लिए कर रहे हैं, इस नियत से क्या अमल करेंगे, तो फिर अमल का दारोमदार नियतों पे है, तो नियत का अजर नहीं मिलेगा आपको। फिर उसके बाद में जब पढ़ेंगे तो फिर अमल का अजर नहीं मिलेगा आपको। तो यहां ये बात समझना है कि कुरान इतनी शानदार किताब है कि उसका एक हर्फ भी पढ़ना 10 नेकियां हैं, उसको समझ कर पढ़ना 20-20 नेकियां लिखी जाती हैं, और फिर उस पर अमल की नीयत से पढ़ना, फिर उस पर अमल करना, तो नहीं मालूम कि कितना अल्लाह ताला अजर दे देंगे। किताबुन उहकिमत आयातुहु, ये किताब ऐसी है जिसकी आयत यानी जिसके जुमले उहकिमत है, काफ मीम का ही मादा है हुकीमत, अब इंग्लिश में बोलेंगे एस्टैब्लिश्ड, फर्म, फर्मली एस्टैब्लिश्ड आयत है, इस पे काम है, मजबूती से जमे हुए आयत है, कोई नहीं ये करता। लेकिन आप लफ्ज के तफसील में गए तो मालूम हुआ कि कुरान में ऐसे जुमले हैं जिसमें दानाई की बुनियाद पे फैसला किया गया है, विजडम के बेसिस पे जजमेंट दिया गया है, और वो जजमेंट फर्म है, इस्ते काम है, इस जजमेंट को कोई नहीं बदल सकता। 1450 बरस हो गए, अल्लाह का फजल है, वायदा है अल्लाह ताला का, कोई नहीं बदला, कुरान का एक हर्फ नहीं बदला। तब ये देखिए कितने हुए, 3 अल्फाज हुए, 3 अल्फाज में आप घंटा भर तकरीर कर सकते हैं इसमें, कि भाई दानाई क्या है उस पर आप विजडम पे बोलिए, विजडम क्या चीज है, फिर उसके बाद में फैसले क्या चीज है उस पर बोलिए, दानाई के बुनियाद पे फैसले, इस पे काम, फॉर्मलेस क्या चीज है उस पर 15 मिनट बोलिए आप। तो मालूम हुआ कि ये ऐसी शानदार किताब है कि इसमें विजडम के बुनियाद पे जजमेंट्स आए हैं, और ये जजमेंट्स में फॉर्मनेस है, इसको कोई बदल नहीं सकता। फिर सुम्मा फुस्सिलत, उसके बाद में तफसील से समझाई गई। अब हम कॉन्सेंट्रेट ही नहीं करते तो फिर देखिए, दरसे कुरान का मतलब यही होता है, एक एक लफ्ज छाट के जो है समझना इसके क्या मतलब है, तफसील आई है इसमें, एक एक चीज को अल्लाह ताला ने खोल खोल कर समझाया। मिल्लदुन हकीमिन खबीर, ये किसकी तरफ से है, ये हकीम और खबीर जो है उसकी तरफ से है। हकीम, फिर वही हिकमत की बात आ गई, हुकीमत की बात आ गई, खैरुल हाकिमीन की बात आ गई। हकीम अल्लाह ताला का कि असमाउल हुस्ना में, हकीम कौन है, यानी अल्लाह ताला में दानाई है, विजडम है, उस दानाई और विजडम की बुनियाद पे वो फैसले करते हैं, जजमेंट्स देते हैं, और ये फैसलों और जजमेंट्स में इस्तेहकाम होता, फर्मनेस होता, उसको कोई नहीं बदलता, ये हकीम है अल्लाह ताला। और खबीर है, खबीर और अलीम में क्या फर्क है, खबर जो है किसी इवेंट की, किसी हादसे की खबर होती है। देखिए मुझे ये इल्म है कि ये लोहे का बना हुआ है, ये खबर नहीं है, वो किसी का पैर लगा और गिर गया, मुझे इत्तला पहुंची कि माइक गिर गया, कोई हादसे के बाद जो बात आती है खबर होती है। तो अल्लाह ताला अलीम भी है, खबीर भी है, जो भी हादसात होते हैं, जो भी वाकयात होते हैं, जो भी इवेंट्स होते हैं, अल्लाह ताला को उसकी खबर होती है। अब ये, अब इसका मैसेज क्या है, अल्लाह ताबुदु इल्लल्लाह, मैसेज ये है कि तुम गुलामी मत करो सिवाय अल्लाह के। पहले आयत पढ़ लेंगे हम, इन्नी लकुम मिन्हु नजीरुम मुबीन, बेशक मैं तुम्हारे तरफ एक नजीर हूं, चौकन्ना करने वाला दोजख से, और बशीर हूं, जन्नत की खुशखबरी देने वाला। अब ये आयत, आयत नंबर 2 कलमे तैयबा की तफसीर दिखती है, ला इलाहा इल्लल्लाह, अल्लाह के सिवाय कोई इलाहा नहीं है, वही बात आ रही है, अल्लाह ताबुदु इल्लल्लाह, अल्लाह के सिवा किसी की इबादत मत करो। इलाह कौन है, माबूद, ला इलाहा इल्लल्लाह जब आप इकरार कर रहे हैं मुंह से और दिल से, तो आप ये इकरार कर रहे हैं कि हम अल्लाह के सिवा किसी और की गुलामी नहीं करेंगे, वही बात आ रही है कि अल्लाह ताबुदु इल्लल्लाह, اللہ کے سوا کسی کی غلامی مت کرو. اور محمد صلی اللہ علیہ وسلم رسول ہیں, رسول کا کام کیا رہتا کہ بھئی دیکھو ایسا کرو ایسا کرو ایسا کرو, اس سے تم دوزخ سے بچ جاؤ گے اور جنت میں چلے جاؤ گے. انی لکم منہ نذیر و بشیر, بے شک میں تمہاری طرف نذیر ہوں, چوکنا کرنے والا ہوں دوزخ سے, اور جو ہے بشیر ہوں, جنت کی بشارت خوشخبری دینے والا ہوں. اور حکم یہ آ رہا ہے ان استغفروا ربکم, اور تم اپنے پالنے والے مالک سے استغفار کرو, جو گناہ ہو چکے ہیں اس کی سزا سے بچاؤ کی دعا کرو, اور آئندہ آنے والے گناہوں سے بچاؤ کی دعا کرو. دونوں چیزیں آ جاتی ہیں استغفار میں, بچانے کا مطلب آتا ہے. ثم توبوا الیکم, پھر اس کی طرف توبہ کرو, رجوع کرو, اس کی طرف جاؤ. یمتعکم متاعا حسنا الی اجل مسمی, اور تم کو جو ہے ایک مقررہ وقت تک جو ہے بہترین زندگی گزارنے کا سامان دے گا. وہ یوتی کل ذی فضل فضل ہو, اور وہ ہر فضل والے کو وہی فضل دیتا ہے. اب دیکھیں یہاں یہ بات سمجھنا ہے کہ توبو الیہ, اس کی طرف توبہ کرو, اس کی طرف رجوع کرو. تو توبہ کا کیا طریقہ ہو, توبہ اس کی طرف رجوع کرنے کا کیا مطلب؟ آپ اب تک اس کی طرف رجوع نہیں کر رہے تھے, کچھ غلط زندگی گزر رہی تھی. تو توبہ کا مطلب یہ ہوتا ہے کہ پہلی اپنی غلطی کو غلطی مانو, ہٹ دھرمی مت کرو. قرآن اور حدیث, تو غلطی کو غلطی ماننے کے لیے قرآن اور حدیث کا علم ہونا ضروری ہے. بغیر قرآن حدیث پڑھے کے نہیں بھاگ سکتے ہم, اسکیپزم نہیں ہو سکتا. آپ کو معلوم ہی کیا ہے کہ کیا غلط ہے کیا صحیح ہے, جب تک قرآن اور حدیث نہیں پڑھیں گے آپ کو کیسا معلوم ہوگا. تو جب آپ کو معلوم ہو گیا ہے کہ یہ بات غلط ہے, وہ فلاں پڑوسی میرے انگلینڈ میں تھے, ان کی زمین میرے زمین سے لگی ہوئی تھی, بولا انہوں کب آتے بول کے وہ دیوار گھیر لے کے جو ہے زمین بیچ لیا ان کی. اب یہ غلطی کو غلطی مانو, آپ دوسروں کی جائیداد مار کے کھا گئے. دوسرا اسٹیپ کیا ہے, غلطی کو ریکٹیفائی کرو, ٹھیک کرو غلطی کو. آپ کو جیسے ہی محسوس ہوا کہ بھئی یہ غلطی ہے, قرآن اور حدیث کے خلاف آ رہی ہے بات, وہ زمین آپ اپنے جو پڑوسی ہیں ان کو واپس دے دو. آپ یہ بولیں گے نہیں اب کے کسی کی زمین نہیں کھاؤں گا, یہ تو آگے سو آگے بولے, نہیں یہ توبہ نہیں ہے. جو غلطی کر رہے تھے اس کو ریکٹیفائی کرنا, کریکٹ کرنا. پھر اس کے بعد میں عمل صالح پہ, قرآن اور حدیث کی زندگی پہ آ جانا, یہ توبہ ہے. اور تواب اللہ تعالیٰ جو ہے کہ بھئی آپ کوئی گناہ کرے تھے تو آپ سے رحمت کی نظر ہٹا لیے تھے, جب آپ توبہ کرے تو اللہ تعالیٰ تواب الرحیم ہے, رحم کرنے والے ہیں, فوراً پلٹ کے آپ کی طرف رحمت سے رجوع ہو گئے اللہ تعالیٰ. تو تے واؤ بے کے مادے میں کسی طرف جانا, صحیح طرف جانے کا جو ہے مطلب نکلتا ہم لوگوں کے لیے. تو اللہ تعالیٰ کیا کرے گا, اگر تم اللہ تعالیٰ سے اپنے گناہوں سے بچاؤ کی دعا مانگے, گناہوں کی سزا سے بچاؤ کی دعا مانگے, اور اپنے گناہوں کو مان کے جو غلطی کرے تھے وہ ٹھیک کر کے قرآن اور حدیث کے راستے پہ اگر آ جائیں, تو یمتعکم متاعاً حسنا, تو تم کو بہترین سامان دے گا زندگی کا, الی اجل مسمی, ایک وقت مقرر تک. اور پھر یوتی کل ذی فضل فضلہ, اور وہی ہے جو فضل والے کو فضل وہی دیتا ہے, اور کون دیتا ہے؟ اب بھائی کوئی صاحب تھے بالکل غریب, ان کے بچے باہر سے کما رہے ہیں, لا رہے ہیں, گھراں بنا رہے ہیں, فلیٹا خرید رہے ہیں, وہ اب لوگ بولے فضل ہو رہا میاں, اللہ میاں کی رحمت برس رہی, بولے ایسا ہے تو وہ بچے کے ذریعے برس رہی, لیکن برس رہی تو اللہ تعالیٰ کی رحمت, اللہ تعالیٰ کے فضل سے ہو رہا ہے. تو جو ہر فضل والے کو فضل کون دیتا ہے؟ اللہ تعالیٰ ہی دیتا ہے. وہ ان تولو, اور اگر وہ پلٹ جائیں, اگر تم پلٹ جاؤ, تو انی اخاف علیکم عذاب یوم کبیر کبیر, تو میں ایک بہت بڑے دن کے عذاب سے تمہارے بارے میں ڈرتا ہوں. قیامت کے دن جو ہے یہ سب حساب کتاب ہوگا, اس عذاب سے میں ڈرتا ہوں. الی اللہ مرجعکم, تم تمام لوگ اللہ تعالیٰ کی طرف پلٹائے جاؤ گے. یو ول بی ریٹرن ٹو اللہ تعالیٰ, رجوع واپس کر, واپس کرنا. توبہ میں بھی جو رجوع کی بات آتی ہے, واپس آنا, صحیح راستے پہ واپس آنا. تو تم لوگ پورے کے پورے اللہ تعالیٰ کی طرف پلٹائے جاؤ گے. وہ ہوا اعلیٰ کل شئین قدیر, اور وہ بے شک ہر چیز پہ قادر ہے. آپ بولیں گے بھئی یہ پلٹائے کیسے جائیں گے, مر کے ہڈیاں بوٹیاں سب گل گئے ہو گیا, وہ جھاڑوں کے جڑوں میں آ گئے, پتوں میں چلے گئے کیمیکلز ہمارے. دیکھیں ہماری باڈی میں 67% پانی رہتا آن این ایوریج. اگر 100 kg ویٹ ہے کسی کا غلطی سے, تو 67 kg پانی رہتا اس میں. دفن کر کے جب چلے جاتے تو پہلے تو یہ پانی پورا جو ہے نہیں, اب بارش, اب پرسوں بیچاروں کا کسی کا انتقال ہوا, دفن ہوا, اس کے بعد میں بارش شروع ہو گئی, اب کیا کریں گے؟ وہی خیال آ رہا تھا, بارش ہو رہی ہے زبردست, کل بھی اگر کوئی کسی کا انتقال ہوا بارش ہوئی, اب وہ بارش کے ساتھ یہ سولیبل سالٹس واٹر سب چلا, وہ اطراف جھاڑی ہے, वो झाड़ों के जड़ों में चले गए, पत्तों में चले गए, पत्ते गिरे, बकरियां खाए, बकरियां जो है मेंगनियां करे, गोश्त खा लिए लोग, किधर किधर आपके पुर्जे बिखर गए। जो भाई साइंटिफिकली एनालाइज अगर करे तो किसी को जला दिया, उसकी राख लेके जाके कोई नदी में फेंक दियो, नदी पानी पानी लेके किधर किधर चले गई। तब लोग बोले अरे चलो कहाँ से वापस उठाएंगे। तो अल्लाह ताला की ये शान है, आप एक मैग्नेट लेके जमीन पे फिराए तो पूरी आयन ऑक्साइड आ जाती है उस पर, आयन के पार्टिकल्स आ जाते मखनाती से। तो हर एक का रिकॉर्ड है अल्लाह ताला के पास, कौन सा मॉलिक्यूल कौन सा एटम किधर गया है। तो इस तरीके, क्योंकि अल्लाह ताला हर चीज पे कादिर है, आप सोच नहीं सकते कि किन किन चीजों पे अल्लाह ताला कादिर है। हमारा दिमाग लिमिटेड है, पूरों का इल्म मिला के मिसाल दी गई हदीस में, पूरे इंसानों का इल्म अगर मिलाएं तो उसकी मिसाल ऐसी है कि एक समंदर में से कोई चिड़िया एक दो खतरे पानी ले ली हो। अल्लाह ताला का इल्म अगर देखें, हमको अंदाजा ही नहीं है कायनात का, तो वो हर चीज पे कादिर है। अल्लाह जान लो, खबरदार हो जाओ, इन्नहुम यस्नूना सुदूरहुम लियस्तखफू मिन्हुम, ये लोग अपने सीनों को दोहेरा करते हैं, दोहेरे कपड़े डालते हैं ताकि वो अल्लाह से बचे, अल्लाह ताला से महफूज रहें खुफिया तौर पे। आला हीना यस्तखशूना सियाबहुम, ये जान लो कि जब वो अपने कपड़े उन कपड़ों से ढांप लेते हो, दोहेरे करके ढांप लेते हैं, यालुमू मा युसिरूना व मा यूलिनून, तो जब भी अल्लाह ताला जो भी वो छुपाते हैं, जो भी ऐलान करते हैं उससे वाकिफ हैं। इन्नहु अलीमुम बिज़ाति सुदूर, वो इल्म रखता है जो सीनों के अंदर है उसका इल्म रखता है। अब इसके दो इंटरप्रिटेशन आए, एक बुखारी का हवाला दिया गया, एक इंटरप्रिटेशन ये आया कि कुछ सहाबा जब जरूरत के लिए जाते थे टॉयलेट वगैरह के लिए तो वो कपड़े दोहेरे रख लेते थे, या बीवी से मिलने गए कि उनको ये होता था कि भाई अल्लाह ताला से शर्मा के अल्लाह ताला ना देख लें, एक इंटरप्रिटेशन वो आया कि इसलिए दोहेरा करते हैं। दूसरा इंटरप्रिटेशन जो आम तौर पे तफासिर में आया है वो ये है, और इसका सबूत सूरह निसा की 108 आयत में भी आया है, युबय्यतून का लफ्ज आया है कि ये रातों को अल्लाह के खिलाफ राजो नियाज की बातें करते हैं, तब ये वो रजाइयां ओढ़ लेके चादर ओढ़ लेके पूरे रात की बातें कर रहे हैं, तो ये समझ रहे हैं कि अल्लाह ताला नहीं सुन रहा है। तो अल्लाह ताला फरमा रहे हैं कि तुम दोहेरे कपड़े लेके उसको ओढ़ कर जो भी बात करते हो वो चाहे छुपाओ या चाहे ऐलान करो, हम उससे वाकिफ हैं क्योंकि हम सीनों के राजों से जो है वाकिफ हैं। तो अल्लाह ताला से कोई बात छुपी हुई नहीं है। अब यहाँ अल्लाह के फजल से 10वां पारा खत्म हुआ, 11वां पारा खत्म हुआ, 12वां पारा शुरू हो रहा है। वह मामिन दाबतिन फिल अर्ज़ी इल्ला अल्लाहि रिस्कुहा, और जमीन में कोई जानदार चीज ऐसी नहीं है जिसका रिस्क अल्लाह ताला के जिम्मे नहीं है। ये बड़ी जबरदस्त चीज है, बड़ी साइंटिफिक आयत है। कोई चीज जमीन में ऐसी नहीं है जिसका रिस्क अल्लाह ताला पे नहीं है। हमारे ताल्लुक से पहले हम एक हदीस का, मुझे रेफरेंस याद नहीं है, काफी ढूंढा नहीं मिली मुझे, शायद आप लोगों में से किसी को याद हो कि एक हदीस में बात आ रही है कि इंसान समझता है कि वो रिस्क के पीछे भागता है, हकीकत यह है कि रिस्क उसके पीछे भागता है। हम बेवकूफ हैं हम। और एक हदीस कुदसी है, उसमें कहा गया है कि इंसान भी अजीब चीज है, मैंने इबादत का हुक्म दिया है, इबादत से बेफिक्र है, रिस्क अपने जिम्मे लिया है, रिस्क के फिक्र में पड़ा हुआ है। सोचिए अजीब चीज है हम, काय की फिक्र। अब अगर आप हिस्ट्री ऑफ लाइफ के तरफ आ जाएं, साइंटिफिक इंटरप्रिटेशन लेने के लिए आ जाएं, तो पूरी जानदार जितनी कम्युनिटी है जानवरों की, देखें आप जानदार चीजों की देखें, तो पहले घास वजूद में आया, फिर बकरी वजूद में आई, फिर शेर वजूद में आया, पहले रिस्क आया बाद में खाने वाले आए। ऐसा नहीं हुआ कि शेर साहब आ गए पैदा होके, खाने को कुछ भी नहीं, डकार लेते फिर रहे, खत्म हो जाते हो। बकरी आ गई, मैं कर रही, उसको घास इचनी है खाने के, ऐसा नहीं हुआ, पहले घास पैदा हुई, फिर बकरी पैदा हुई, फिर बकरी को खाने वाला शेर पैदा हुआ, फिर शेर को मारने वाला इंसान पैदा हुआ। खलीफा के एक माने ये भी है, आखिरी में आने वाला, बाद में आने वाला। तो ये शान है अल्लाह ताला के रिस्क की। कोई सफी पत्थर के कीड़े को गिजा मिलती है पत्थर से। कोई एक जियोलॉजी की कॉन्फ्रेंस हो रही थी, कोई साहब बोले कि साहब वो ये क्वार्ट्ज जो गार का पत्थर के जो माइंस होते, उसमें एक कीड़ा है जो सुराख करता है, कई इंचेस तक चले जाता है वो सुराख, एक कीड़ा है, उसकी गिजा सिलिकॉन डाइऑक्साइड है, पत्थर उसकी गिजा है, गिजा खाता है। उस सुन के मुझे कुछ अजीब सी कैफियत हुई उस वक्त, बोला या अल्लाह सफी पत्थर के कीड़े को गिजा मिलती है पत्थर से, बोले तो फिर आप क्यों रिस्क के बारे में परेशान है, रिस्क के लिए क्यों अपना दीन बेच देते हो? हमारे नेशंस भी बिक गए, हम लोग भी बिक गए रिस्क के लिए। रिस्क का ही चक्कर है ना साहब, जिंदगी गुजारने के सामान का ही चक्कर है ना, जो हम बिक गए हैं वेस्ट के हाथों जो है बिक गए हैं। अगर अपने बलबूते पे खड़े रहते, अल्लाह पे भरोसा करते तो रजाक तो वो है, अमेरिका और यूरोप जो है रजाक नहीं है। तो क्या हुआ, इन आयतों पे तफसील में गौर नहीं हुआ कि हिस्ट्री ऑफ लाइफ अगर देखें तो पहले रिस्क आता है फिर खाने वाले आते हैं। वो यालमु मुस्तखर रहा व मुस्तौदा, और वो जानता है हर चीज का मुस्तखर, रहने की जगह, रहने का वक्त, और मुस्तौदा और उसका अलविदा कहने का, जाने का वक्त। हर जानदार का, हमारा भी मालूम है कहां रहेंगे, कितने दिन किस महल्ले में रहेंगे, कहां रहेंगे जानदार, कब जाएंगे कहां जाएंगे वो भी मालूम। सूरह आल इमरान 145th 154th दो आयते हैं, उसका मफहूम जो है कि अगर तुम्हारी मौत लिखी हुई होती तो तुम मरने की जगह घुटनों के बल घसीट के लाए जाते, और कोई अपने अजल से पहले नहीं मर सकता, हर एक की फिक्स है। तो जहां रहेंगे वो भी मुकाम, देखिए रिस्क भी फिक्स है, रहने का मुकाम भी फिक्स है, जाने का मुकाम भी फिक्स है, जाने का वक्त भी फिक्स है, रहने का वक्त भी फिक्स है। परेशानी कैसी है, मैंने तुझे इबादत का हुक्म दिया है, तू इबादत से बेफिक्र है, और रिस्क का जिम्मा अपने लिया लिए अपने पर लिया है, और रिस्क के लिए परेशान। तो ये उल्टी चीज हम लोगों में आ गई है, इसकी वजह यही है कि हम कुरान हदीस से ठीक तरीके से वाकिफ नहीं है। और खुसूसन मैं महसूस करता हूं कि तालीम याफ्ता तबके को यह बोझ उठाना है, तालीम याफ्ता तबके को यह बोझ उठाना है, मसाइल नहीं समझ में आएंगे। अब देखिए, अब एक बात समझिए, मैं किसी पे तंज नहीं कर रहा हूं, ये हिस्ट्री ऑफ बायोलॉजिकल हिस्ट्री या एवोल्यूशन बोल देते हैं लोग उसको, मैं बायोलॉजिकल हिस्ट्री बोल रहा हूं। अब ये बायोलॉजिकल हिस्ट्री कैसे मालूम होगी जब तक कि आप बॉटनी जुआलॉजी बायोलॉजी वगैरह नहीं पढ़ेंगे आप? अब आगे की आयत आ रही है, जब तक आप एस्ट्रोनॉमी नहीं पढ़ेंगे ये आयत का इंटरप्रिटेशन कैसा करेंगे? तो कुरान समझने के लिए इल्म हासिल करना जरूरी हो जाएगा। फिर कह रहे हैं कि कुल्लु फी किताबिन मुबीन, और हर चीज एक खुली हुई किताब में लिखी हुई है, रिस्क रहने की जगह, जाने की जगह। बच्चा पेट में रहता उसकी पूरी तकदीर लिख दी जाती है, सही है हदीस में बात आई है कि उसका रिस्क क्या होगा, वो अच्छे अमाल करेगा बुरे अमाल करेगा, उम्र कितनी होगी, तमाम चीजें लिख दी जाती है। तो ये लौह महफूज का जो जिक्र आया है, किताब मकनून का जो जिक्र आया है, उसे पूरा प्रोग्राम लिखा हुआ है। अब लोग तकदीर पर नहीं मानते, अजी साहब ये मस्जिद जब बनी थी, मस्जिद से पहले मस्जिद का प्लान बना ना, बगैर प्लान के सेक्रेटरी साहब बोल दिए मियां यहां खंबा उठा, उधर छत डालो, यहां पंखा लगाओ, इधर लाइट लगाओ, हर एक का प्लान था, कौन सी चीज पहले होगी कौन सी चीज बाद में होगी। हम जब किसी चीज को बगैर प्लान के नहीं बनाते तो अल्लाह ताला इतनी बड़ी कायनात बगैर प्लान के बना देगा? तो तकदीर क्या है, प्लान है, पूरा ब्लू प्रिंट है सारी कायनात का, जो कायनात की पैदाइश से 50,000 साल पहले लिख दी गई थी, 50,000 ईयर्स पहले जो है लिख दी गई थी, कि लिख दिया गया था आप हम बैठेंगे, कौन सी बड़ी बात है, खालिक कायनात के लिए कौन सी बड़ी बात है। तो हर चीज जो है खुली हुई किताब में है। वह हुवल्लज़ी खलक़ समावाती वल अर्ज़ फी सित्तति अय्याम व काना अर्शहु अलल मा, और वही है जो 6 दिनों में आसमान और जमीन बनाया, जबकि उसका अर्श, मा का तर्जुमा जो है पानी कर दिए हैं, हम इंशाअल्लाह देखेंगे। देखिए वही आयत हम कुछ दिन पहले कर चुके हैं, इन्ना रब्बकुमुल्लाहुल्लज़ी खलक़ समावाती वल अर्ज़ फी सित्तति अय्याम सुम्मा इस्तवा अलल अर्श युदब्बिरुल अम्रे, ये जो है हम पढ़ चुके हैं। तो इसमें हम देखें कि ये जो 6 दिन की जो बात आ रही है, 6 स्टेजेस में कायनात बनाई गई। और फिर हम वहां ये भी देखे थे कि यौम कुरान से जो साबित है, 1,000 साल के लिए एक वक्त यौम का लफ्ज आया है, 50,000 साल के लिए एक वक्त यौम का लफ्ज आया है, मामूली दिन के लिए यौम का लफ्ज आया है। तो यौम का मतलब हम डे जो है गलत ट्रांसलेट कर दिए हैं, यौम का मतलब पीरियड का होता है। तो 6 पीरियड में कायनात बनी, तो पहला पीरियड जो साइंटिफिकली समझ में आता प्लाज्मा था, प्लाज्मा एक फ्लूइड लिक्विड रहता, तो इसमें क्या रहता है, देखिए एक एटम में इलेक्ट्रॉन्स प्रोटॉन्स न्यूट्रॉन्स, यानी न्यूक्लियस में जो है प्रोटॉन्स और न्यूट्रॉन्स रहते, उसके अतराफ इलेक्ट्रॉन्स घूमते, तो एक इलेक्ट्रॉन जो न्यूक्लियस से दूर रहता वो कितनी दूर रहता, अगर आप नक्शा उतारे एक शार्प पेंसिल से एक आप नुक्ता डाले तो इलेक्ट्रॉन जो है आधा मील कट्टे के करीब रहेगा, तो 90% प्लस एटम के वॉल्यूम जो है खाली रहेगी। देखिए इस मस्जिद को अगर आप कंप्रेस करें तो एक कमरे में मुमकिन है आ जाए, पूरी मस्जिद की बिल्डिंग को कंप्रेस करें, खुली स्पेस है पूरा कंप्रेस अगर दबा दिए चौ तरफ से दबा दिए तो हो सकता है कमरे के उतना सॉलिड पहाड़ बन जाए। तो ये प्लाज्मा ऐसा फ्लूइड था जिसमें इलेक्ट्रॉन्स प्रोटॉन्स न्यूट्रॉन्स वगैरह थे, फिर उसके बाद में ये अलग हुए, बिग बैंग हुआ, धमाका हुआ, कुन फयकुन। जब बिग बैंग हुआ तो हुआ ये कि तमाम अलग हुए, उसके बाद में पहला एलिमेंट बना हाइड्रोजन, एक प्रोटॉन और एक इलेक्ट्रॉन से हाइड्रोजन बना, जो दूसरा स्टेप हुआ। फिर उसके बाद में हुआ है कंडेंसेशन ऑफ हाइड्रोजन, हाइड्रोजन गैस थी, वो गैस एक जगह आई ग्रेविटी की वजह से। फिर उसके बाद में हुआ कि जो है प्रोटो गैलेक्सीज बने, छोटे छोटे गैलेक्सीज बने, फिर क्वासर्स बने जो एनर्जी फेंकने वाले जो है बड़े बड़े हेवनली बॉडीज बने, फिर उसके बाद में गैलेक्सीज बने, जो मालूम हुआ कि लेटेस्ट रिसर्च के लिहाज से 150 बिलियन गैलेक्सीज इस कायनात में नोन गैलेक्सीज, मोर देन 150 बिलियन गैलेक्सीज हैं, और एक एक गैलेक्सी में 200 टू 300 बिलियन स्टार्स हैं, और इनके डायमीटर से ज्यादा खाली स्पेस है, जैसा एक खंबा है ये खंबे से ज्यादा खाली स्पेस है, खंबा है खाली स्पेस ज्यादा है, इस तक कितनी बड़ी कायनात है। और एक एक मैं आपको हिसाब बोलूं कि ये जो सितारे हैं गैलेक्सीज में 200-300 बिलियन सितारे हैं, एक सूरज हमारा मामूली सितारा है जिसका डायमीटर 14 लाख किलोमीटर है, 14 लाख किलोमीटर जिसका डायमीटर है, तो मामूली सितारा है, इससे कई गुना बड़े सितारे हैं। एक परसों ब्लैक होल डिस्कवर हुआ जो 3 बिलियन टाइम्स हैवियर देन द सन था, क्या है सब हार्ट अटैक होने के फिगर्स हैं ये, 3 बिलियन टाइम्स, मिलियन भी नहीं, 3 बिलियन टाइम्स हैवियर देन द सन, 14 लाख किलोमीटर के गोले से उतना बड़ा है, 14 लाख लाइट ईयर्स दूर है, एक एक लाइट ईयर के वास्ते कितना होता, वेलोसिटी ऑफ लाइट जो है 3 लाख किलोमीटर पर सेकंड होती, एक सेकंड में 3 लाख किलोमीटर जाती, एक मिनट में इंटू 60, एक घंटे में इंटू 60, एक दिन में इंटू 24, एक साल में इंटू 365, 14 बिलियन ईयर्स बोले तो क्या है कायनात है। एक साहब बोले क्या है जी साहब, आप सही बोल रहे हैं क्या, पूछ क्या बोलेंगे भाई, मैं नहीं बोल रहा हूं, किताबों में नापे तोले सो चीजें हैं, वो भी अंदाजा है वो। तो अब यहां अल्लाह ताला फरमा रहे हैं कि वो हल्लजी खलक समावाती वल अर्ज फी सित्तति अय्याम व काना अर्शहु अलल माय, अर्श का है पायतख्त, सेंट्रल कंट्रोल, वो कहां था, वो मां पे था। अब हम मां का तर्जुमा क्या करें, पानी कर दें, अब साइंटिफिक नॉलेज नहीं है तो पानी हो गया तर्जुमा माइम। अब कुरान में दो मुकामात पे आया, एक आया माइल कल महल, जैसा पिघला हुआ तांबा या मोल्टन मेटल मां के वास्ते आया, मां का लफ्ज आया, और एक जगह सिमिनल फ्लूइड जो नुत्फे निकलते हैं, मणि जिसको बोलते हैं आप, मुझे समझाने के लिए बिला तकल्लुफ बोल देना पड़ता, उसके लिए माई महीन आया, जलील पानी जिसको आप जलील समझते आंख पे गिर गया तो धोते आप बगैर उस धोए के नमाज नहीं होती आपकी, उसके लिए भी लफ्ज मां आया। तो जब पिघले हुए मेटल के लिए मां का लफ्ज आया है और ये सिमिनल फ्लूइड के लिए जब मां का लफ्ज आया है तो कुरान से ये साबित होता है, और पानी के लिए भी मां का लफ्ज आया है, तो किसी भी फ्लूइड को अल्लाह ताला ने मां कहा, और ये प्लाज्मिक फ्लूइड था यह। अब देखिए आप बगैर साइंटिफिक नॉलेज के ये इंटरप्रिटेशन कैसा आएगा, तो कुरान समझने के लिए आपको इकोनॉमिक्स पढ़ना पड़ेगा, पॉलिटिकल साइंस पढ़ना पड़ेगा, सोशियोलॉजी पढ़ना पड़ेगा, लॉ पढ़ना पड़ेगा, नेचुरल साइंसेस पढ़ना पड़ेगा, बड़ी जबरदस्त किताब है, तब फिर भी समझ में नहीं आएगी आपके। कोई साहब मेरे से पूछे थे कि साहब यह माशाल्लाह पांचवा दौर चल रहा फिर भी आप हफ्ता भर रिवाइज कर सकते हैं, अब रिवीजन की क्या जरूरत है। बोला अब क्या बोलूं मैं आपसे, हफ्ते भर में रोज एक एक चीज दो दो चीजें खुलते रहती पांचवें दौर में, یہ کس کی کتاب ہے؟ یہ کیا انصاف کر رہے ہیں ہم اس کے ساتھ؟ کیا پڑھ رہے ہیں ہم؟ تو یہ ہے اللہ تعالیٰ. تو ان اللہ تعالیٰ کی حکومت اس وقت جو ہے یہ پلازمک فلوئڈ پہ تھی. اب یہ چھوڑ دیجئے, یہ ہو گیا, یہ پوری سائنس ہے. لیکن یہ سب کیوں کرے آپ؟ اتنی بڑی کائنات, یہ پلازمک فلوئڈ کو بگ بینگ بول کے دھماکہ دیے, 15 بلین ایئر سے پھیلتے چلے جا رہی ہے, اتنے ملین گیلیکسیز ہیں, اتنے ملین بلین سٹارز ہیں, یہ سب کائے کے واسطے کرے؟ لِيَبْلُوَكُمْ أَيُّكُمْ أَحْسَنُ عَمَلًا, تاکہ آزمائے, تم کو آزمائے کہ تم بہترین عمل کون کرتا ہے, تم میں سے کون کرتا ہے. اس کو سائنس میں اینتھروپک پرنسپل آف دی یونیورس کہا گیا, جو پرسوں ہی لیٹسٹ ہندو میں آرٹیکل آیا اس کو جسٹیفائی کرتے ہوئے, کہ ایوری تھنگ ان دا یونیورس از فائن ٹیون ٹو سوٹ ہیومن لائف آن ارتھ. ساری کائنات میں ہر چیز کو سیٹ کیا گیا ہے کہ انسان کی زندگی کے لیے موزوں ہو جائے. جیسا میں ایک مثال دے دیتا ہوں, تھوڑے دو تین مثالیں. اب اللہ تعالیٰ گریویٹی بڑھا دیتے ہیں زمین کی, اب اٹھ ہی نہیں سک رہے ہیں. مسجد کی گریویٹی بڑھا دیے, اٹھنے ہی نہیں آ رہا. ایٹموسفیرک پریشر بڑھا دیے تو دب جا رہی, پوری باڈی دب جا رہی ہے. ہاں, ٹیمپریچر جو ہے, جو نارمل ٹیمپریچر, اس کے بجائے 60-70 degrees کر دیے ٹیمپریچر, ایک دم بلو نارمل کر دیے. تب آپ یہ پورے, یہ دیکھیے, جن کو فزیکل کانسٹنٹس کے بارے میں ہے ان جو معلوم ہے, وہ لوگ یہ بات آئی ہے کہ یہ فزیکل کانسٹنٹس کی جو ویلیو ہے اس میں اگر رتی برابر بھی اگر فرق ہو جائے تو انسان کی زندگی یہاں پاسبل نہیں ہے. تو یہ تمام جو کاروبار چل رہا ہے, اب آپ بھائی وہ پھولا لگائے, سجائے, شادی ہو رہی, کس کے واسطے؟ وہ ایک دولہے میاں کے واسطے. وہ دولہے میاں نہیں آئے تو ضرورت ہی نہیں ہے لائٹوں کی, ان کی وہ دولہے میاں کے. تو ہم دولہے ہیں, ہمارے واسطے اہتمام ہو رہا ہے, اتنی بڑی کائنات بنائے ہیں. ایک گیہوں کے دانے کے لیے پانی کی ضرورت ہوتی ہے, پانی کو ایواپریٹ کر کے بارش برسانے کے لیے سورج کی ضرورت ہوتی ہے, سورج کے سٹیبل بیلنس رہنے کے لیے آپ کے سولار سسٹم کی ضرورت رہتی ہے, پلانیٹری سسٹم کی ضرورت رہتی ہے, پلانیٹری سسٹم کے لیے گیلیکسی کی ضرورت رہتی ہے, یہ گیلیکسیز کو سٹیبل کرنے کے لیے ایکسپینڈنگ یونیورس کی ضرورت ہے. خالی یہ گیہوں کے دانے کے لیے پورا کاروبار چل رہا ہے آپ کا, یہ کائے کے لیے کر رہا ہے؟ کہ تم کو آزمانے کے لیے. یہ ہماری آزمائش ہو رہی ہے یہ, اور ہم لوگ ایسا بیہیو کر رہے ہیں جیسا کیا ہے, رو بور ہو گیا, بولے تو مچ ہے, کوئی آ رہا نہ جا رہا, بیکار دیواراں گھور لیتے بیٹھے ہوئے. بولے گھر میں قرآن ہے, حدیث ہے, سیرت کی کتابیں ہیں, نہیں بور ہو رہا ہے, بیکار چیزاں دیکھ لیتے بیٹھے ہوئے, قرآن کی تفسیر نہیں سنیں گے, قرآن نہیں سنیں گے, بیکار چیزوں میں دین میں بھی لگے ہوئے ہیں تو قرآن اور حدیث سے نکل کے لگے ہوئے ہیں. تو یہاں اللہ تعالیٰ فرما رہے ہیں کہ یہ پوری کائنات ہم نے بنائی ہے, کیوں؟ کہ تم کو آزمائیں. کہ تم میں بہترین عمل کون کرتا ہے. تو یہی بات سورہ ملک میں آئی, جو وہاں جہاں بتایا گیا کہ اللہ تعالیٰ نے موت اور زندگی کو پیدا کیا تاکہ تم کو آزمائے. پھر سورہ دہر میں بات آئی ہے کہ نطفہ امشاج مرد اور عورت کے ملے ہوئے نطفے سے بنایا, تم کو دیکھتا سنتا بنایا تاکہ تم کو آزمائے. تو یہ میسج لے کے اٹھنا ہے کہ دیکھیں یہ زندگی ہماری آزمائش کے لیے ہے. اب یہ آزمائش کیا ہے؟ دے کے آزماتا, لے کے آزماتا. جب دے کے آزماتا تو شکر کرو, مان لو, جب لے کے آزماتا تو صبر کرو. اب ہم لوگوں کی کیفیت یہ ہے کہ جہاں شکر کرنا ہے وہاں صبر کر رہے ہیں. گھروں میں ہمارے اجاڑ ایک پھٹی گاڑی پڑی ہوئی ہو, کپکی کی ماروتی پڑی ہوئی ہو 20 سال پہلے کی, ارے اس آدمی کو دیکھو جس کو جوتے پہننے کے لیے جوتے نہیں ہے. جیسا بائبل میں ایک مثال آئی کہ مجھے اعتراض تھا اپنے پاس جوتے نہیں ہے, مجھے ایک آدمی سے ایسی ملاقات ہوئی جس کی ٹانگ ہی نہیں تھی. تو یہ بات ہے, یہ آزمائش ہماری ہو رہی. ولئن قلت انکم مبعوثون من بعد الموت لیقولن الذین کفروا ان ھذا الا سحر مبین, اور اگر آپ ان سے کہیں کہ تم موت کے بعد اٹھائے جاؤ گے تو وہ لوگ جو کفر کرتے ہیں وہ یقیناً یہ کہہ اٹھیں گے کہ یہ تو کھلا ہوا جادو ہے. کیسا اٹھیں گے بھائی, ہم خود خبریں کھودے دیکھے کہ ہڈیاں گل گئے, سب سڑ گئے, جلا کے پھینک دیے, راکھ ہو گئی, وہ چیلا کھا گئے, کوے کھا گئے, ये तो जादू की बात कर रहे हैं, जिंदगी के मरने के बाद की जिंदगी की। तो अल्लाह ताला इसके बारे में भी आर्ग्यूमेंट पेश करे हैं, हम लोग नहीं मान रहे कि भाई जिसने तुमको पहली बार पैदा किया है उसको दूसरी बार पैदा करने में क्या प्रॉब्लम है। कोई भी चीज पहली बार बनाने का मुश्किल है, दूसरी बार बनाना क्या मसला है। वलैन अखरना अनहुम अनहुमुल अजाबु इला उम्मतिम मादूदा, और अगर हम इनसे एक गिने चुने मुद्दत तक जो है इनको अजाब को जो है मुलतवी करते हैं यानी आंख हटा देते हैं, लयकुलुन्ना मा यहबसू, तो ये यकीनन कह उठेंगे कि किस चीज ने अजाब को रोक रखा है। भाई हर नबी हर पैगंबर आया आके बोला अजाब आने वाला है, जब कौम नहीं मानी अजाब आ गया, तो फिर किस चीज ने अजाब को रोक रखा है। आला योमा यातिहिम लैसा मसरूफा अनहुम, आप ये जान लें कि जिस दिन ये अजाब आएगा ये उस अजाब को इनसे कोई नहीं हटा सकेगा। वो जनानी नामा रख रहे हैं, मुझे जहां तक मालूम है एक कैटरीना हो गई, अब रीटा आई हुई है अमेरिका में, एक ही जगह पे एक स्टॉर्म आया 200+ किलोमीटर पर आवर हवा चल रही है। आप तेज से तेज यहां गाड़ी चलाए तो 40 किलोमीटर भी नहीं चलाते। हां दूसरे मुकाम पे जहां 181 लोग जो है छीले थे, 180 बहुत हो गया, तो 200 किलोमीटर से तेज जो है हवाएं चल रही हैं। क्यों साहब, ये अमेरिका में आ सकता है, गुजरात में आ सकता है, आंध्रा कोस्ट में आ सकता है, हमारे पास नहीं आ सकता। जलजले कैलिफोर्निया में हो सकते हैं, अजरबैजान में हो सकते हैं, तांदूर में हो सकता है, इधर हमारे पास नहीं हो सकता जलजला। तो ये अल्लाह ताला किसी भी मोमेंट हलाक कर दे सकता है, कलेक्टिवली सारी कौम को भी हलाक कर सकता है, इंडिविजुअली भी हलाक कर सकता है। कभी भी हार्ट अटैक हो सकता है, कभी भी ब्रेन हैमरेज हो सकता है, कभी भी पैरालिसिस हो सकता है। तो ये कौन ला सकता है, उससे डरो, अल्लाह लाता है तो अल्लाह से डरो। तो ये उसको अजाब को कोई हटा नहीं सकेगा। वह हाक का भी मा कानू भी अस्तहजून, और जिस अजाब का वो मजाक उड़ाते थे वो अजाब इनको घेर लेगा। जलजला आया पूरे गिर गए, तूफान आया पूरे गिर गए, लाखों लाखों का पॉपुलेशन खाली हो रहा है। अरे यार इतने साइंस एंड टेक्नोलॉजी का डेवलप नेशन, रोको ना। रीटा बोल रहे ना, उसको बच्ची का नाम है, रोको, उसको नाम दे दिए, नहीं रोक सक रहे हैं। विद ऑल योर साइंटिफिक एंड टेक्नोलॉजिकल कैपेबिलिटीज, नॉलेज छोड़िए दूसरी बात है, फिर भी अल्लाह को नहीं मान रहे, अल्लाह का नाम नहीं ले रहे। देखिए ये यहां हमको इबरत यह हासिल करना है कि अल्लाह का खैर हो रहा है, अल्लाह को नहीं मान रहे, क्या बदकिस्मती है, इससे बढ़ के बदकिस्मती क्या हो। और हमको अल्लाह ताला मौका दे रहा है कि बगैर इस अजाब के ईमान ला लो, क्या खुशकिस्मती है, मौका अल्लाह ताला दिया है। तो यहां रोक लेंगे, आज एक रुकू हुआ है सूरह हूद का, कुछ अहादीस हैं नवाफिल और तहज्जुद में उठने करने की। तो हजरत अबू ज़र गफ़ारी रज़ियल्लाहु ताला अन्हु ने कहा कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अल्लाह ताला इरशाद फरमाता है, जो शख्स मुझसे बालिश भर करीब होता है मैं इससे एक हाथ करीब होता हूँ, और जो मेरी तरफ एक हाथ बढ़ता है मैं उसकी तरफ दो हाथ बढ़ता हूँ, और जो मेरी तरफ पैदल चलकर आता है मैं इसकी तरफ दौड़कर आता हूँ। मतलब यह है कि आप जरा भी अल्लाह ताला की तरफ निकलने की कोशिश करें तो अल्लाह ताला खुद आते हैं। जैसा है मौलाना यहाँ एक मिसाल अच्छी दिए हैं कि छोटा बच्चा है आपका, आप घर गए देख के वो बच्चा आपके पास आने लगा, वो गिरने लगा तो आप खुद आगे बढ़ के उठा लिए उसको। तो ये अल्लाह ताला की शान कि आप जरा भी अल्लाह ताला की तरफ बढ़े तौफीक देते चले जाते, खुलते चले जाती थी। मैं बिला मुबालिगा बोल रहा हूँ, बात चीजा मैं प्रिपेयर्ड नहीं रहता हूँ, बोलने में रवानी में निकल जाते, वो पेंसिल भी नहीं रहता कहीं नोट कर लेना बोल के। अब घर जाके सोचता हूँ मैं ये सोचा ही नहीं था, हफ्ते भर से बैठा हूँ मैं लेते हुए बराबर प्रिपेयर कर रहा हूँ, डिक्शनरियां देख रहा हूँ, वो कर रहा हूँ ये कर रहा हूँ, जहन में ही नहीं आया, बोलते वक्त आ गया। तो ये अल्लाह ताला की शान है, तुम मेरे रास्ते में आओ देखो मैं किस तरीके से तुमको रिसीव करता हूँ। तुम एक बालिश आओगे मैं एक हाथ आऊंगा, तुम दो हाथ पैदल आओगे तो मैं दौड़ता हुआ आऊंगा। दूसरी हदीस है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि अल्लाह ताला फरमाता है कि मेरा बंदा اپنے جن اعمال سے میرا قرب حاصل کرتا ہے ان میں سب سے زیادہ محبوب یعنی پسند مجھ کو وہ اعمال ہیں جن کو میں نے ان کے اوپر فرض کیا ہے. یعنی جن چیزوں سے اللہ تعالیٰ میرے قریب آتا ہے, اللہ تعالیٰ کی قربت. دیکھیے بات ہے, ذرا سمجھنا ہے, میں باقی چاہتا ہوں, تھوڑی بات طویل ہو رہی. قرآن میں یہ بات ثابت ہے کہ اللہ تعالیٰ تمہارے اور تمہارے دل کے بیچ میں آ جاتا ہے, تمہاری رگیں جہاں سے قریب ہیں, اور تم تین بات نہیں کرتے چوتھا ہوتا ہے, اور تم پانچ بات نہیں کرتے چھٹا ہوتا ہے. سورہ مجادلہ میں بات آ گئی. تو پھر یہ قربت کیسی ہے؟ آپ تو ہیں قریب, سن رہے ہیں آپ, ہم جو بھی بول رہے ہیں, جو بھی دل میں کیفیت ہے, یہاں بھی سن رہے ہیں, امریکہ میں بھی سن رہے ہیں, آسٹریلیا میں بھی, افریقہ میں, ہر جگہ سن رہے ہیں, ہر جگہ جہاں تین آدمی بات کر رہے ہیں چوتھے آپ ہیں. یہ قربت کیسی ہے؟ یہ قربت بڑی خاص قربت ہے, جیسا بادشاہوں کی قربت ہوتی. بھائی ایک جیسا مثال دیتے بعض بزرگان دین کے, جو ہے ایک عام دربار ہو گیا, سب پوری رعایا آ کے مل لی کری. اب اس میں سے بعض خاص رہتے منسٹر جو بادشاہ کے پاس, اس میں سے بھی بعض خاص رہتے کہ بادشاہ کے بیڈ روم میں بھی چلے جا سکتے بغیر اجازت. یہ مقام کی قربت ہے, یہ ان کا سٹیٹس ایسا رہتا. تو یہ فزیکل قربت نہیں ہے, فزیکل قربت تو ہے اللہ تعالیٰ سے, اللہ تعالیٰ ہیں, جس طرف بھی تم پلٹو ادھر اللہ تعالیٰ کی توجہ ہے. یہ قربت مقام کی قربت ہے کہ تم کو یہ سٹیٹس الاٹ کرتے ہیں کہ اب تم ہمارے قربت میں آ جاتے ہو. تو اس کے لیے سب میں بڑی چیز جو قربت حاصل کرنے کی, وہ فرائض ہے. اللہ تعالیٰ کے پسند کا اسلام, میری پسند کا اسلام نہیں. ہمارے پاس گڑبڑ ہوئی اسلام میں, یہی بعض لوگوں کی پسند کا اسلام رائج ہو گیا, انہوں سمجھے ایسا ہے ایسا ہے ایسا ہے. قرآن اور حدیث کا اسلام, دیر از نو تھرڈ اتھارٹی اکارڈنگ ٹو قرآن اینڈ حدیث. بولے تھرڈ اتھارٹی بھی جو تمہارے لیڈرز وغیرہ کی ہے, اگر وہ قرآن اور حدیث کے خلاف جا رہے ہیں تو رجوع ٹو قرآن اینڈ حدیث, واپس آؤ قرآن اور حدیث پہ واپس. دو ہی اتھارٹیز, کوئی بھی کوئی بات بولے تو فوراً پوچھ لیں کہ بھائی یہ قرآن میں ہے یہ حدیث میں ہے. ہاں ہے تو پھر عمل کریں, نہیں ہے تو پھر قرآن اور حدیث کے مزاج کے خلاف ہو جا رہی ہے بات. پھر اس کے بعد میں کہا کہ اور میرا بندہ برابر نفلوں کے ذریعے مجھ سے قریب ہوتا رہتا ہے یہاں تک کہ وہ میرا محبوب بن جاتا ہے. اب فرائض کے علاوہ نفل بھی پڑھو, فرائض تو چار رکعت فرض ہو گیا آپ کے, اب فرائض سے ہٹ کے جو ہے نفل ہی ہے. چار رکعت پہلے جو سنت پڑھے آپ, وہ سنت بھی رسول اللہ صلی اللہ علیہ وسلم کی سنت ہے, نفل ہے, وہ ایڈیشنل ہے. تو جتنے آپ نفل, نماز ہی نہیں ہر چیز نفل, روزے نفل, زکوٰۃ نفل, اچھے تعلقات نفل, یہ تمام چیزیں جو ہے جو احکامات کے ان ایڈیشن کریں گے تو وہ اور قریب ہو جاتا ہے. اور جب وہ میرا محبوب بن جاتا ہے تو میں اس کا کان بن جاتا ہوں جس سے وہ سنتا ہے, اور اس کی آنکھ بن جاتا ہوں جس سے وہ دیکھتا ہے, اور اس کا ہاتھ بن جاتا ہوں جس سے وہ پکڑتا ہے, اور اس کا پیر بن جاتا ہوں جس سے وہ چلتا ہے. اس کا مطلب یہ ہوا کہ اللہ تعالیٰ جن باتوں کو سننے, دیکھنے, ہاتھ سے کرنے, جس طرح پیدل چل کر جانے کو پسند کرتے ہیں وہی کرواتے ہیں. اور اللہ تعالیٰ کی پسند جو ہے قرآن اور حدیث سے بات ثابت ہے. تو معلوم ہوا کہ اللہ تعالیٰ جب بندہ فرائض اور نوافل پڑھتا ہے تو اب یہ ہوتا ہے کہ جو اللہ تعالیٰ چاہتے ہیں کہ بندہ سنے قرآن ہی سنتا, جو دیکھنا کہ بھئی غور کرے کائنات پہ اللہ تعالیٰ کی بڑائی پہ وہی دکھاتے ہیں, جو خیرات کرے جیب میں سے نکال کے وہی کراتے ہیں, مسجد کی طرف چل کے آنا ہے وہی کرواتے ہیں. تو یہ اللہ تعالیٰ کا جو ہے اپنے طرف سے دین ہو جاتی ہے. آخری حدیث آج کی ہے کہ ام سلمہ رضی اللہ تعالیٰ عنہ رسول اللہ صلی اللہ علیہ وسلم کے بیویوں میں سے تھی. میں ازواج متحرات میں سے اس لیے نہیں بول رہا ہوں کہ بہت سے لوگ نہ ازواج سمجھتے نہ متحرات سمجھتے, تو خالی اتنا ہی بول کے چلے جائیں گے ان کی اردو کیا تگڑی ہے. یہاں بات کو سمجھانے کا ہے تو اس میں کوئی بے عزتی نہیں ہوتی. رسول اللہ صلی اللہ علیہ وسلم کی بیویاں تو ہماری ماؤں سے زیادہ ان کا مرتبہ ہے. تو ام سلمہ ان میں سے تھیں, فرماتی ہیں کہ ایک رات نبی کریم صلی اللہ علیہ وسلم سو کر اٹھے اور فرمایا پاک ہے اللہ کی ذات, یہ رات کس قدر فتنوں سے بھری ہوئی ہے, یعنی برائیوں سے بھری ہوئی ہے, جس سے بچنے کی فکر کرنا چاہیے. دیکھیں رات کے فتنے ہوتے ہیں, لوگ پی رہے ہیں, کھا رہے ہیں, عیاشی کر رہے ہیں, یہ بھی فتنے ہیں. بعض لوگ لگے ہوئے رات بھر اپنا جوا کھیلنے میں, پینے کھانے میں لگے ہیں, فتنے پورے آ رہے ہیں. اور یہ رات اپنے اندر کتنے خزانے رکھتی ہے, یعنی رحمت کے خزانے جن کو سمیٹنا چاہیے, جیسے رات کی عبادت آخری آسمان پہ آ جاتے اللہ تعالیٰ پوچھتے مانگنے والا ہے کوئی مانگنے. تو اب یہ بات سمجھنا ہے کہ یہ رحمت لوٹنا ہے, فتنوں سے بچنا ہے, رحمت لوٹنا ہے. ان پردے میں رہنے والیوں کو کون جگائے؟ اب رسول اللہ صلی اللہ علیہ وسلم فرما رہے ہیں کہ یہ عورتوں کو کون جگائے. بہت سے لوگ ہیں جن کا عیب اس دنیا میں چھپا ہوا ہے, کئی غلطیاں ہیں جو انسانوں سے چھپی ہوئی ہے, اور آخرت میں ان کا پردہ ہٹ جائے. اب یہ سمجھ رہے ہیں کہ دنیا سے چھپے ہوئے ہیں, سو رہے کر رہے ہیں مست, بالکل عبادت کی فکر نہیں ہے, لیکن آخرت میں جو ہے ان کے تمام گناہ لوگوں کے سامنے آ جائیں گے. یہ خزیون جس کو بولتے ہیں, بدنامی, قیامت کے دن کی بدنامی, یہی معلوم ہوتا کہ بھئی دیکھیں آپ, میں نہیں چاہتا کہ میری اولاد یا میری اولاد کی اولاد کے سامنے لوگ بولے بھئی حضرت آپ کے نانا جان نے ہنگامہ تھے اپنی جوانی میں, بولے میں نہیں چاہتا, میں چاہتا ہوں کہ اللہ آپ مٹا دیں. ہے سب سے غلطیاں ہوتی ہیں, سبھی سے ہوتی ہیں. تو یہاں یہ بات آ رہی ہے کہ یہاں تو بہت سی چیزیں لوگوں کی چھپی ہوئی رہتی ہیں, لیکن وہاں اگر ظاہر ہو جائیں تو اس کے لیے جو ہے راتوں کو اٹھنا ہے, عبادت کرنا ہے, یعنی فرائض کے علاوہ نوافل کی بھی جو ہے کوشش کرنا ہے. اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم, الحمدللہ رب العالمین, اللہم صلی علی محمد عبدک و رسولک و صلی علی المومنین والمومنات والمسلمین والمسلمات. ربنا آتنا فی دنیا حسنتوں و فی الآخرت حسنتوں و قنا عذاب النار. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا هب لنا من لدنك رحمة إنك أنت الوهاب. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين.